यूहन्ना 15 अध्यायको 18 पददेखि पढ्न थाल्नेछौ। यूहन्ना 15 अध्यायको 18 देखि अनि म 16 अध्यायको एउटा खण्डसम्म पुगेर म रोक्नेछु। संसारले तिमीहरूलाई घृणा गर्दछ भने त्यसले तिमीहरूलाई भन्दा पहिले मलाई घृणा गर्यो भने तिमीहरू जान्दछौ। ल, यूहन्ना 15 को 18 संसारले तिमीहरूलाई घृणा गर्दछ भने त्यसले तिमीहरूलाई भन्दा पहिले मलाई घृणा गर्यो भने तिमीहरू जान्दछौ। तिमीहरू यस संसारका हुँदा हौ त संसारले आफ्नोलाई माया गर्ने थियो, तर तिमीहरू यस संसारका होइनौ, तर मैले तिमीहरूलाई संसारबाट चुने, यसकारण संसारले तिमीहरूलाई घृणा गर्दछ। दास आफ्नो मालिक भन्दा ठूलो हुँदैन भनी मैले तिमीहरूलाई भनेको वचन याद गर। तिमीहरूले मलाई सताएका छन् भने तिनीहरूले तिमीहरूलाई पनि सताउनेछन्। तिनीहरूले मेरो वचन पालन गरेका छन् भने तिनीहरूले तिमीहरूको पनि पालन गर्नेछन्। तर यी सबै कुराहरू तिनीहरूले मेरो नामको कारणले तिमीहरूसँग गर्नेछन्, किनभने तिनीहरूले मलाई पठाउनु हुनेलाई चिन्दैनन्। म नआएको भए र तिनीहरूलाई नभनेको भएदेखि तिनीहरूसँग पाप हुने थिएन, तर अब त आफ्नो पापका लागि तिनीहरूसँग कुनै बहाना छैन। जसले मलाई घृणा गर्दछ त्यसले मेरो पितालाई पनि घृणा गर्दछ। जुन कामहरू अरू कसैले गरेको छैन ती कामहरू मैले तिनीहरूका बीचमा नगरेको भएदेखि तिनीहरूसँग पाप हुने थिएन, तर अब तिनीहरूले देखेका छन् अनि मलाई र मेरा पिता दुवैलाई घृणा गरेका छन्। तर तिनीहरूकै व्यवस्थामा लेखिएको तिनीहरूले मलाई बिना कारण घृणा गरे भन्ने वचन पूरा होस् भनी यो भएको हो। अब यूहन्ना 15 को 26 पदमा, तर जब शान्तिदाता आउनुहुन्छ जसलाई म पिताका तर्फबाट तिमीहरू कहाँ पठाउनेछु, अर्थात सत्यका आत्मा जो पिताबाट निस्कनुहुन्छ, तब उहाँले मेरो विषयमा गवाही दिनुहुनेछ अनि तिमीहरूले पनि गवाही दिनेछौ, किनभने तिमीहरू सुरुदेखि मसँग रहेका छौ। 16:1, तिमीहरूलाई ठेस नलागोस् भने मैले यी कुराहरू तिमीहरूलाई भनेको हुँ। तिनीहरूले तिमीहरूलाई सभाघरहरूबाट निकालिदिनेछन्। यस्तो समय आउँछ जसले तिमीहरूलाई मार्दछ त्यसले परमेश्वरको सेवा गरे भनी ठान्नेछ, अनि तिनीहरूले यी कुराहरू तिमीहरूसँग गर्नेछन्, किनकि तिमीहरूले न त पितालाई चिनेका छन् न मलाई। तर जब त्यो समय आउला तब मैले तिमीहरूलाई तिनीहरूको विषयमा भनेको थिएँ भनी तिमीहरूलाई तिनको सम्झना होस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनिराखेको छु हुँ। अनि शुरूमा मैले यी कुराहरू तिमीहरूलाई भनिन किनभने म तिमीहरूकै साथमा थिएँ। 5 तर अब म मलाई पठाउनु हुने कहाँ जान्छु अनि तपाईँ कहाँ जानुहुन्छ भनी तिमीहरू मध्ये कसैले पनि मलाई सोध्दैन। तर यी कुराहरू मैले तिमीहरूलाई भनेको हुनाले तिमीहरूको हृदय शोकले भरिएको छ। तापनि म तिमीहरूलाई सत्य कुरा भन्दछु, म गएकोमा नै तिमीहरूलाई फाइदा छ, किनकि म गइन भने शान्तिदाता तिमीहरू कहाँ आउनुहुने छैन, तर म गए भने म उहाँलाई तिमीहरू कहाँ पठाउनेछु, अनि जब उहाँ आउनुहुन्छ तब उहाँले संसारलाई पापको विषयमा, धार्मिकताको विषयमा र न्यायको विषयमा कायल पार्नुहुनेछ। पापको विषयमा किनभने तिनीहरूले मलाई विश्वास गर्दैनन्, धार्मिकताको विषयमा किनभने म मेरा पिता कहाँ जान्छु अनि तिमीहरूले मलाई फेरि देख्दैनौ, न्यायको विषयमा किनभने यस संसारको शासकको न्याय गरिएको छ। 12 तिमीहरूलाई भन्नुपर्ने कुराहरू मसँग अझै धेरै छन् तर तिमीहरू तिनलाई अहिले सहन सक्दैनौ, तापनि जब उहाँ अर्थात सत्यको आत्मा आउनुहुन्छ तब उहाँले तिमीहरूलाई सबै सत्यताभित्र डोर्याउनुहुनेछ, किनभने उहाँले आफ्नै तर्फबाट बोल्नुहुने छैन तर जे उहाँले सुन्नुहुनेछ त्यही बोल्नुहुनेछ, अनि उहाँले तिमीहरूलाई आउने कुराहरू बताउनुहुनेछ। उहाँले मेरो महिमा गर्नुहुनेछ, किनभने जे मेरो छ त्यहीबाट उहाँले प्राप्त गर्नुहुनेछ र तिमीहरूलाई बताइदिनुहुनेछ। पितासँग भएका सबै थोक मेरा हुन्, यही कारणले मैले भने जे मेरो छ त्यहीबाट उहाँले प्राप्त गर्नुहुनेछ र तिमीहरूलाई बताइदिनुहुनेछ। एकैछिन अनि तिमीहरूले मलाई देख्ने छैनौ अनि फेरि एकैछिन अनि तिमीहरूले मलाई देख्नेछौ किनकि म पिता कहाँ जान्छु। हामी यहाँसम्म पढ्नेछौ आजको यो वचनको खण्ड। प्रभु येशूले बोलिरहनु भएको शब्दहरू हामीले यहाँ भर्खर पढ्यौं। जुन रात उहाँले यी कुराहरू गर्नुभएको थियो वास्तवमा उहाँले धेरै लामो कुराहरू गर्नुभएको थियो अनि जुन कुराहरू चाहिँ उहाँले भन्नुभयो ती चाहिँ हामीलाई यहाँ निकै नै लेखिएको छ। अब याद गर्नुहोस् है, प्रभु येशूले भन्नुभएको सबै कुराहरू बाइबलमा लेखिएको छैन। प्रभु येशूले गर्नुभएको सबै कामहरू बाइबलमा लेखिएको छैन। यदि उहाँले भन्नुभएका सबै कुराहरू र गर्नुभएका सबै कामहरू यहाँ लेखिएका भए यूहन्नाले भन्छ यति ठेली ठेलीका पुस्तक हुन्थे ती चाहिँ संसारमा पनि अटाउँदैनथे। भन्न खोजेको मतलब चाहिँ त्यो धेरै नै छ। त्यसैले पवित्र आत्माले चाहिँ प्रभु येशूले भन्नुभएका विभिन्न कुराहरूबाट र उहाँले गर्नुभएका विभिन्न कार्यहरूबाट केही छान्नु भएर ती चाहिँ यहाँ यस्तो ढंगले नयाँ नियममा लेखिएको छ कि त्यति हामीले पाएपछि त्यति नै त्यतिद्वारा हामी चाहिँ प्रभु येशूलाई गहिरो गरी चिन्न सक्छौ। हुन त हामी स्वर्ग पुगेपछि हामीलाई बाइबल चाहिँदैन, किनभने स्वर्गमा हाम्रो आँखाले नै प्रभु येशूलाई देख्नेछ। यहाँ चाहिँ हामीलाई बाइबल चाहिन्छ किनभने प्रभु येशूलाई हामीले देख्दैनौँ। त्यसैले हामी आँखाले देखेर हिँड्दैनौ तर हामी विश्वासद्वारा हिँड्छौँ। विश्वास कहाँबाट आउँछ त? विश्वास चाहिँ सुनाईबाट आउँछ अनि सुनाई चाहिँ परमेश्वरको वचनबाट। त्यसैले हामीलाई चाहिँ बाइबल चाहिँ यहाँ चाहिँ चाहिन्छ। हाम्रो यो यात्रामा हाम्रो नक्सा नै बाइबल हो, हाम्रो कम्पास नै बाइबल हो, हामीलाई दिशा देखाउने मार्गदर्शक, हाम्रो लागि बाटोको लागि उज्यालो, हाम्रो खुट्टाको लागि बत्ती उज्यालो चाहिँ परमेश्वरको वचन हो। अब त्यसैले जति लेखिएको छ नि त्यो नै हामी लाई नै हामीलाई बुझ्नलाई खाँचो परिरहेको हुन्छ। अब प्रभु येशूले यहाँ के कुरा गर्दै हुनुहुन्छ र फेरि याद गर्नुहोस्, यो जुन कुराहरू हामीले अहिले पढ्दैछौ यो चाहिँ उहाँ क्रुसमा जानु अगाडिकै रातको कुरा हो। अनि धेरै पटक चाहिँ हामी त्यहाँ हेरिरहेका हुन्छौँ, कारण किनभने त्यस रात चाहिँ उहाँले हामी विश्वास पछि गर्ने हामी विश्वासीहरूको लागि एकदमै चाहिने सत्यताहरू चाहिँ त्यो बेला गर्नुभएको छ। के त्योभन्दा अगाडि भन्नुभएको कुरा चाहिँ हामीलाई चाहिँदैन भन्ने प्रश्न होला होइन? त्यसबाट पनि हामीलाई शिक्षाहरू छ, तर जुन कुराहरू उहाँले त्योभन्दा अगाडि गर्नुभयो धेरै चाहिँ इजरायलसँग सम्बन्धित थियो अनि इजरायलसँग सम्बन्धित भएकोले हामीले त्यही अनुसार हामीले बुझ्नुपर्ने हुन्छ। त्यसैले अस्ति भनेको कुरा फेरि दोहोऱ्याउनु पर्ने हुन्छ, त्यो के भने बाइबलमा भएको सबै कुरा नै हामी अहिलेकै विश्वासीहरूको लागि होइन। कति कुराहरू इजरायलसँग सम्बन्धित छ भने कति कुराहरू चाहिँ हामी मण्डली युगका विश्वासीहरूसँग सम्बन्धित छ। अब जुन हामीले पढ्दैछौँ यो चाहिँ एकदमै हाम्रो विषयमा लेखिएको। अब हामीले यहाँ अघि पढ्यौं कि प्रभुले यो स्पष्ट बताउनु भयो कि यस समयमा संसारले हामीलाई चाहिँ घृणा गर्नेछ। यो अहिलेको बारेमा कुरा गरेको, हामी अहिले प्रभु येशू क्रुसमा मरेर स्वर्ग जानुभएको, बढी उठेर जानुभएको चाहिँ 2000 वर्ष लगभग भइसक्यो अनि यही समयको बीचको कुरा हुँदैछ। अब कति समयसम्म हामी यही अनुग्रहकै मण्डलीकै युगमा रहन्छौँ होइन हामीलाई थाहा छैन, तर यति थाहा छ कि जबसम्म मण्डली यो संसारबाट उठाइँदैन भनेको प्रभु येशू विश्वासीहरूलाई लिन नआउनु भएको दिनसम्म नै यी कुराहरू हाम्रो लागि हुन्। अनि सबै समय त्यस्तै चाहिँ हुँदैन फेरि है, भविष्यमा यस्तो समय आउनेछ भनेको छ बाइबलमा जब प्रभु येशू नै यो संसारमा आउनु भएर 1000 वर्षसम्म राज्य गर्नुहुनेछ। अब त्यो बेलामा विश्वासीहरूलाई कुनै पनि सतावट हुँदैन, त्यो बेला विश्वासीहरूलाई सभाघरबाट निकालिदिने, संसारले घृणा गर्ने, सतावट आउने अनि प्रभु येशूको नामको खातिर हामीलाई चाहिँ मार्न खोज्ने घृणा गर्ने त्यस्तो हुँदैन त्यो बेलामा, त्यो पछिको कुरा। तर अहिले त्यो समयमा हामी जिरहेका छैनौँ है, अहिले चाहिँ हामी चाहिँ त्यो समयमा जिरहेछौँ जब चाहिँ हाम्रो प्रभुलाई चाहिँ इन्कार गरिएको छ। एकदम याद गर्नुपर्ने कुरा थियो, हामी यस्तो समयमा जिरहेछौँ, 2000 वर्ष नै भइसक्यो, प्रभुलाई त क्रुसमा टाङ्गिरहेछ अनि त्यही समयमा जिरहेछौँ, क्रुसमा टाँगेर हामी यो समयमा जिरहेछौँ जब चाहिँ हाम्रो प्रभुलाई चाहिँ घृणा गरिएको छ। तर थोरै जनहरूले चाहिँ त्यही क्रुसमा टाँगिएको प्रभुलाई चाहिँ विश्वास गरेका छन्, अनि हामी चाहिँ क्रिस्चियनहरू हौ, अनि हामीलाई चाहिँ संसारले घृणा गर्नेछ। प्रभुले भन्नुभयो, मलाई पहिला घृणा गर्यो अनि त्यसैले तिमीहरू चाहिँ याद गर, दासहरू कहिले पनि मालिकभन्दा ठूलो त हुँदैन। मालिकलाई घृणा गर्यो भने दासलाई के मान्ला त, प्रभुले भन्दै हुनुहुन्छ। अनि उहाँले यो बताउनु हुँदाखेरि चाहिँ अब कस्तो लाग्यो होला चेलाहरूलाई? एक त उहाँले भन्दै हुनुहुन्छ अब म मेरो पिता कहाँ जाने बेला आएको छ, दोस्रो कुरा तिमीहरू चाहिँ यही संसारमा हुनेछ, तेस्रो कुरा संसारले तिमीहरूलाई घृणा गर्नेछ। यो त राम्रो सुनिँदैन है, छोडेर पनि जाने एक होइन होइन, उहाँ चाहिँ जाने हामीलाई चाहिँ छोड्ने, अर्को चाहिँ संसारले उल्टो हामीलाई घृणा गर्ने, होइन यो त भएन नि भने जस्तो उनीहरूको मनमा लाग्न सक्थ्यो। तर अब एउटा प्रश्न तपाईँहरूलाई, अघि पढ्दाखेरि तपाईँहरूले के सुन्नुभयो है, उहाँ चाहिँ जाँदै हुनुहुन्थ्यो तर अर्को एकजना व्यक्ति चाहिँ आउँदै हुनुहुन्थ्यो। अब त्यो अर्को एकजना व्यक्ति जो आउँदै हुनुहुन्थ्यो त्यो चाहिँ को हुनुहुन्छ त भन्न सक्नुहुन्छ अहिले बहिनीले? प्रभु येशू चाहिँ जाँदै हुनुहुन्थ्यो पिता कहाँ, होइन संसारमा विश्वासीहरू छोडिने भयो, घृणा पनि पाउने भयो संसारले, अझ मार्न पनि सक्छ भनेर है प्रभुले त सब राम्रो हुन्छ तिमीहरूलाई संसारमा त भन्नु भएन त होइन, संसारमा त तिमीहरूलाई यस्तो हुन्छ। तर एकजना आउँदै हुनुहुन्छ, को चाहिँ आउँदै हुनुहुन्छ? पवित्र आत्मा आउने हुनुहुन्छ है, सही कुरा है, तपाईँहरूले पनि त्यही जवाब दिनु लाग्नु भएको थियो होला होइन, अब अर्को पालि मौका पाउनुहुन्छ प्रश्न सोध्नुला। अनि पवित्र आत्मा चाहिँ आउनुहुन्छ अरे, यो चाहिँ एकदमै नयाँ ठुलो कुरा हो। अब एउटा प्रश्न होला, नयाँ के पहिला पहिला पवित्र आत्मा नै हुनुहुन्न थियो त पुरानो नियममा, अब्राहम इसाक याकुब होइन पवित्र आत्मा हुनुहुन्न थियो र हुनुहुन्थ्यो। वास्तवमा बाइबलको सबैभन्दा पहिलो अध्यायकै सुरुमा पढ्यो भने नि पवित्र आत्माको कुरा छ, हामी यहाँ पढ्छौँ है, म पढिदिन्छु सुन्नुहोस् मात्र। सबभन्दा सुरुमा आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो, कस्तो थियो त सुरुमा उहाँले बनाउँदाखेरि? पृथ्वी आकार बिनाको र शून्य थियो। त्यसैले सुरुमा परमेश्वरले बनाउनु भएको थियो त केही न केही चिज बनाउनु भयो, तर आकार पनि थिएन अनि रित्तो थियो है, चिज चाहिँ थियो केही न केही, अनि अरू के थियो त्यहाँ? अथा समुद्रमा थिए, पानी रहेछ सुरुमा सृष्टि गर्नु हुँदाखेरि, समुद्रमाथि अन्धकार थियो है, सुरुमा बनाउनु हुँदाखेरि चाहिँ यस्तो अवस्थामा थियो, र परमेश्वरका आत्मा ए यहाँ पढ्छौ त है भनेको पवित्र आत्मा पानीमाथि परिभ्रमण गर्दै रहनुहुन्थ्यो। एकदम ठ्याक्कै सुरुमा जब उहाँले आदिमा आकाश र पृथ्वी सृष्टि गर्नु भनेर चाहिँ नि यस्तो अवस्थामा थियो है, शून्य थियो, आकार बिनाको थियो, अन्धकार थियो, त्यहाँ पानी थियो तर माटो पनि सब मिसिएको जस्तो कि उहाँले बनाउने चिजहरू, कुमालेको हातमा गिलो माटो जस्तो, अनि त्यसपछि अब सुरु हुन्छ उज्यालो होस् भनेर, अनि उज्यालो भयो, अनि त्यसपछि एक दिन दुई दिन त्यसरी चाहिँ अगाडि बढ्छ होइन। त्यसैले पवित्र आत्मा हुनुहुन्थ्यो है, पवित्र आत्मा अनादिदेखि हुनुहुन्थ्यो, उहाँ त परमेश्वर नै हो है, यो रहस्य हो, त्रि एक परमेश्वरको तेस्रो व्यक्ति पवित्र आत्मा जो चाहिँ अब तिमीहरूभित्र बस्न आउनुहुनेछ भन्दाखेरि त यो चाहिँ गजबको नयाँ कुरा थियो है, भनेको मतलब यस्तो अनुभव चाहिँ हरेक विश्वासीहरूले नै गर्ने गरिकन चाहिँ अहिलेसम्म भएको थिएन। जस्तो कि पुरानो नियममा हामीले पढ्यौँ भने होइन, सृष्टि गर्नु हुँदाखेरि पवित्र आत्मा हुनुहुन्थ्यो त्यहाँ देख्यौँ होइन, अनि पछि हामी देख्छौ कि विभिन्न व्यक्तिहरू लाई परमेश्वरले विशेष कामको लागि प्रयोग गर्ने बेलामा पनि पवित्र आत्मा उनीहरूमाथि आउनुभएको घटनाहरू हामी पढ्नेछौँ, अनि त्यो चाहिँ हामीले पढ्न बाँकी नै छ है। अनि प्राय जसो चाहिँ पुरानो नियममा पढ्दाखेरि पवित्र आत्माले चाहिँ आउनु भएर उनीहरूलाई कुनै एउटा काम गर्नलाई चाहिँ बल र शक्ति दिनुहुन्थ्यो है। एउटा सिमसोन भन्ने व्यक्तिको बारेमा हामी पढ्छौं न्यायकर्ताको पुस्तकमा. सिमसोन भन्ने व्यक्ति चाहिँ परमेश्वरलाई चिन्थ्यो, तर ऊ चाहिँ उसको विभिन्न कुराहरू छ, उसको धेरै कमजोरीहरूको बारेमा छ. तर परमेश्वरले चाहेको बेलामा चाहिँ उसमाथि पवित्र आत्मा आउनु भएपछि उसले चाहिँ नाङ्गो हातले नै एउटा सिंहलाई नै च्यातचुत पारिदिएछ. अब तपाईँ र मैले त अलिक गाह्रै पर्ला थियो होइन, सिंहलाई चाहिँ च्याप्पै समातेर उसले च्यातिदिएको छ. है त्यो एकदमै डरलाग्दो त्यो जनावर होइन. अनि त्यस्तै गरिकन यही सिमसोन माथि पवित्र आत्मा आउनुहुँदाखेरि त्यहाँ थुप्रो इजरायलका शत्रुहरूलाई चाहिँ उसँग केही पनि थिएन हतियार, यसो हेर्छ एउटा चाहिँ गधाको बङ्गरा, सुकेको बङ्गरा के टिपेर उसले कति हो मैले त बिर्सेँ कति थुप्रै संख्यामा चाहिँ शत्रुहरूलाई उसले त सखाप पारिदिन्छ र बङ्गराले है. त्यसैले पवित्र आत्माले यसरी काम गर्नुभएको छ पुरान नियममा चाहिँ पाइएको छ है. अनि तर पवित्र आत्माले फेरि छोडेर पनि गएको छ है, त्यही सिमसोनलाई होइन छोडिदिनु भयो. ऊ एकदम कमजोर भयो, शत्रुहरूले उसलाई बाँधेर चाहिँ राखेर उसको आँखा फुटाइदियो है. एकदम दुःख लाग्दो घटना छ त्यो सिमसोन है, किनभने परमेश्वरले चाहिँ उसबाट ठूलो कामहरू गर्न चाहनु भएर पनि उसले चाहिँ आफ्नो जीवन चाहिँ प्रभुलाई दिएन क्या. अनि उसलाई चाहिँ एक ठाउँमा बाँधेर चाहिँ जाँतो पिन्न लगाए. अब जाँतो पिन्न लगाए भन्दाखेरि तपाईँले चाहिँ यस्तो जाँतो सोध्नु सोच्नुहुन्छ होला होइन, तर जुन जाँतो उसलाई पिन्न लगाएको थियो त्यो त कस्तो भने है, त्यो चाहिँ बढेमाको एकदम ढुङ्गाको जाँतो क्या होइन. अनि त्यसलाई चाहिँ के अरे सामान्यतया चाहिँ अब त्यो जुन समाउने हुन्छ नि त्यसमा चाहिँ लामो लट्ठी कसरी राखेर खम्बाहरू अथवा के राखेर चाहिँ गोरुले जोत गोरु घुम्थ्यो, गोरु घुम्दाखेरि जाँतो घुम्थ्यो क्या है. अनि त्यहाँ त गोरुलाई राख्ने ठाउँमा सिमसोनलाई राख्यो भने सिमसोनलाई चाहिँ त्यो समातेर ऊ चाहिँ पुरा जाँतो पिलेर बस्नु पर्यो, आँखा पनि फुटाइदियो है. अनि उसले चाहिँ के पनि गर्न सकेन पवित्र आत्मा बिना. पवित्र आत्मा हुँदा त उसले त अनेको गर्न सकेको थियो, पवित्र आत्मा बिना त कहाँ उसले त त्यो केही पनि गर्न सकेन है. ऊ चाहिँ दुःख मात्र पाएको थियो है. अब त्यस्तो घटनाहरू हामी अध्ययन गर्ने छौँ कुनै बेला होइन. पुरानो नियममा त्यस्तो त्यसैले पवित्र आत्मा आउनुहुन्थ्यो तर पवित्र आत्माले छोडे पनि जान सक्नुहुन्थ्यो. कहिले काहीँ पवित्र आत्मा त एउटा अविश्वासीमाथि पनि आउनु भएछ, जस्तो कि साउल भन्ने एउटा राजा थियो उसलाई नै राजा बनाउने भनेर चाहिँ इजरायलीहरूले एकदमै जिकिर गर्न थाले. ऊ ठिक खालको व्यक्ति थिएन तर इजरायलीहरूलाई चाहिँ एकदम राम्रो लाग्यो. किन राम्रो? एकदम अल्गो छ है, एकदम हेर्दाखेरि नै राम्रो छ होइन, यस्तो पो राजा है, अल्गो गोरु पनि थियो होला होइन, यस्तो हेर्दाखेरि बलियो पनि थियो होला होइन, यस्तो पो राजा भनेर चाहिँ उनीहरूले राजा बनाएको थियो. तर एकदमै ऊ चाहिँ मूर्ख मान्छे थियो, परमेश्वरलाई नटेर्ने खालको मान्छे क्या, परमेश्वरले गर भन्दा नगर्ने, नगर भन्दा गर्ने त्यस्तो खालको मान्छे. अनि तै पनि उसलाई चाहिँ राजा नियुक्त गर भनेर परमेश्वरले अनुमति पनि दिनुभयो. अनि एकजना समुएल भन्ने गएर उसलाई चाहिँ तेल राखेर चाहिँ उसलाई अभिषेक गर्यो, पवित्र आत्मा आउनु पनि भयो है. अनि उसले चाहिँ परमेश्वरको आत्माद्वारा केही कुराहरू बोल्न पनि सकेका थिए तर उसले मुक्ति चाहिँ पाएथेन. हेर्नुहोस् है, पुरानो नियममा चाहिँ पवित्र आत्माले काम गर्ने चाहिँ त्यस्तो खालको हामी पढ्छौँ. अनि साँचो विश्वासीहरूसँग पनि हुनुहुन्थ्यो, दाउदसँग हुनुहुन्थ्यो. अनि उसलाई परमेश्वरले एकदमै इजरायललाई नेतृत्व गर्नलाई उसलाई प्रयोग गर्नुभएको थियो. तर फेरि दाउदले पाप गरेपछि त पवित्र आत्माले त छोडेर जाने अब खतरा भयो. अनि पुरानो नियममा चाहिँ पवित्र आत्माले छोडेर पनि जान सक्नुहुन्थ्यो, भनेको मतलब उसले मुक्ति चाहिँ गुमाउँदैन थियो पुरानो नियममा. तर अब जुन सामर्थ्य र जुन अभिषेक भनौँ न, जुन विशेष खालको परमेश्वरको हात त्यो व्यक्तिमाथि हुन्थ्यो नि, त्यो चाहिँ हुन सक्थ्यो. बुझ्दै हुनुहुन्छ है. अनि दाउदले त्यसैले एक ठाउँमा प्रार्थना पनि गरेछ है, के भनेर प्रार्थना गरेछ भने बिन्ती छ, पवित्र आत्मा चाहिँ मबाट नलैदिनुहोस् भनेर होइन, पवित्र आत्मा मबाट नलैदिनुहोस्. अब अहिले चाहिँ हामीले त्यसरी कहिले पनि प्रार्थना गर्नु पर्दैन, किनभने अहिले चाहिँ प्रभु येशूले नै अगाडि नै भन्नुभएको थियो, शान्तिदाता तिमीहरू कहाँ आउनु भएपछि चाहिँ उहाँ सधैँभरि तिमीहरूसँग रहनुहुन्छ. यो चाहिँ नौलो कुरा थियो. पुरानो नियममा चाहिँ पवित्र आत्माले छोडेर जान सक्नुहुन्थ्यो. त्यसैले यसरी हेर्छौँ, पुरानो नियमभरि पवित्र आत्माले काम गर्दै हुनुहुन्थ्यो, तर काम गर्दा चाहिँ बाहिरबाट काम गर्नुहुन्थ्यो. बाहिरबाट काम भन्नाले उसलाई चाहिँ कुनै कामको लागि त्यो व्यक्तिलाई सक्षम बनाउनलाई छोडेर पनि जान सक्नुहुन्थ्यो. त्यसैले पवित्र आत्मा चाहिँ माथि तल यसरी गर्न सक्नुहुन्थ्यो है. तर नयाँ नियम भनेको चाहिँ प्रभु येशू क्रुसमा मर्नुभएको समयदेखि यता चाहिँ पेन्टेकोस्टको दिनदेखि यताको विश्वासीहरूले पवित्रता पाएपछि चाहिँ पवित्र आत्मा चाहिँ ओर्लनुहुन्छ र विश्वासी भित्रै बसिरहनुहुन्छ जबसम्म हामी प्रभु कहाँ जाँदैनौँ। यो एकदमै महत्वपूर्ण कुरा छ, हामीले बुझ्न आवश्यक छ। त्यसैले अब हामी यूहन्नाको 14 अध्यायमा एकचोटि त्यो कुरा पढ्नेछौँ है। अस्ति पनि पढ्यौं तर यो घरिघरि पढिन आवश्यक छ। यूहन्ना 14 अध्यायको 16 पदमा अनि म पितालाई प्रार्थना गर्नेछु, प्रभु येशूले भन्नुभयो, र उहाँले अर्को शान्तिदाता उहाँ सधैँभरि तिमीहरू सँगै रहन् भनेर तिमीहरूलाई दिनुहुनेछ। देख्नुभयो प्रभु येशूले चाहिँ पितासँग मागिदिनुहुन्छ अनि प्रभु येशूले मागिदिनु भएकोले पिताले चाहिँ त्यो गरिदिनुहुन्छ। प्रभु येशूले के मागिदिनुहुन्छ? पवित्र आत्मा अथवा शान्तिदाता मागिदिनुहुन्छ। कसको लागि? हामी विश्वासीहरूको लागि। अनि प्रभु येशूले चाहिँ जे यो माग्ने काम गर्नुहुन्छ नि त्यो चाहिँ उहाँ कलवरी क्रुसमा उहाँले दाम तिरिदिएकोले र उहाँले जुन काम सिद्ध्याउनु भयो सधैँको लागि त्यसको आधारमा त्यसको जगमा चाहिँ अथवा त्यसको आधारमा चाहिँ यो माग्ने काम गर्दै हुनुहुन्छ। पुरानो नियममा त्यो त्यसरी गर्न मिल्दैन थियो किनभने प्रभु येशू क्रुसमा मर्नु भएको थिएन है। पुरानो नियममा प्रभु येशू क्रुसमा मर्ने कुरा त सबै छायाको रूपमा थियो कि। यसको मतलब चाहिँ उनीहरूले पशु बलिदानहरू चढाइरहन्थे होइन। पशु बलिदान यो हप्ता चढायो, अर्को हप्ता पनि चढायो, अनि एक साल चढायो, अर्को साल चढायो, चढाएको 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 चढायो होइन। यो चाहिँ सब छाया र चित्रणहरू थिए कि एक दिन चाहिँ प्रभु येशू मर्नुहुनेछ। तर उनीहरूले चाहिँ त्यो बुझ्न पनि हामीले जसरी स्पष्ट बुझ्छौँ नि त्यति बुझ्न चाहिँ उनीहरूलाई गाह्रै पर्थ्यो वास्तवमा है। उनीहरू चाहिँ जोस् यहाँ हाम्रो सट्टामा चाहिँ एउटा चाहिँ बलिदान हुनुपर्ने रहेछ, त्यति चाहिँ हामी उनीहरूले बुझ्न सक्थे होइन। अनि त्यसले छायाको रूपमा मात्र थियो है। तर प्रभु येशू अब क्रुसमा मर्ने बेलामा चाहिँ उहाँले के भन्नुभयो भने अब चाहिँ नयाँ कुरा सुरु हुन्छ है। अब चाहिँ म माग्छु पितासँग होइन अनि पवित्र आत्मा चाहिँ तिमीहरूसँग कहिलेसम्म रहन् भनेर सधैँभरि तिमीहरूसँग रहन् भनेर तिमीहरूलाई दिनुहुनेछ। अब यहाँ पढ्दाखेरि हामीले के पाउँछ भने कि पिताले पठाउनुहुनेछ पनि भनेको छ पवित्र आत्मा। अनि फेरि अर्को ठाउँमा चाहिँ प्रभु येशू आफैले पठाउनेछु पनि भन्नुभएको छ। अनि दुइटै साँचो पिता र पुत्र मिल्नु भएर चाहिँ पवित्र आत्मालाई चाहिँ पठाउनुहुन्छ। अनि पवित्र आत्मा चाहिँ विश्वासी भित्र बस्नको लागि हो। त्यो चाहिँ अब 17 पदमा छ, अर्थात सत्यको आत्मा जसलाई संसारले ग्रहण गर्न सक्दैन किनभने त्यसले न त उहाँलाई देख्छ न उहाँलाई चिन्छ, तर तिमीहरूले उहाँलाई चिन्छौ किनकि उहाँ तिमीहरूसित रहनुहुन्छ र तिमीहरू भित्र हुनुहुनेछ। पवित्र आत्मा चाहिँ विश्वासीहरू भित्र हुनुहुनेछ भनेर भन्नुभयो। यो प्रभुले भन्नुभएको बेलामा चाहिँ विश्वासीहरू भित्र पवित्र आत्मा हुनुहुन्न थियो। अब तपाईँहरूले मलाई बताउन सक्नुहुन्छ होलाई कुन दिनदेखि चाहिँ पवित्र आत्मा विश्वासीहरू भित्र बस्न थाल्नु भयो? कुन दिनदेखि पवित्र आत्मा चाहिँ विश्वासीहरू भित्र बस्न थाल्नु भयो? कसैले भन्नुहुन्छ? प्रभु येशू क्रुसमा मर्नुभएको दिनदेखि हो कि, प्रभु येशू गाडिनु भएको दिनदेखि हो कि, उहाँ बौरी उठ्नु भएको दिनदेखि हो कि, उहाँ स्वर्गमा उचालिनु भएको दिनदेखि हो कि त्योभन्दा अझ पछिको दिनदेखि हो? हो, पेन्टेकोस्टको दिनदेखि। अब त्यो शब्द पेन्टेकोस्ट भन्न सक 50 सम्झिनुहोस् है, होइन पञ्च भन्छ नि, पञ्च पाँच भने जस्तो नेपालीमा होइन संस्कृत होला पञ्च पाँच, अनि पेन्टे भनेको नि पेन्टेको अब कोस्ट, त्यसरी त्यो चाहिँ 50 सम्बन्धी हो। जस पचास किन यो 50 कुरा आउँछ भने प्रभु येशू बौरी उठ्नु भएको दिनदेखि लिएर गनेर 50 दिनमा पुग्यो भने चाहिँ पवित्र आत्मा हुनुहुन्छ। अनि त्यसैले कहिले पवित्र आत्मा विश्वासीहरू भित्र बास गर्न आउनुभयो भन्ने कुरा चाहिँ भन्यो भने चाहिँ प्रभु येशू बौरी उठ्नु भएको 50 दिनबाट। अनि त्यसैले प्रभु येशू बौरी उठ्नु भयो 40 दिनसम्म चाहिँ यही संसारमा रहनुभयो अनि स्वर्ग जानुभएको 10 दिनपछि चाहिँ पवित्र आत्मा आउनुभयो। ठिक छ यहाँसम्म है। अब एकचोटि हामी चाहिँ एफएसी एक अध्यायमा छौँ। एफएसी एक अध्याय अब हामी त पेन्टेकोस्टको दिनभन्दा त धेरै पछि विश्वास गरेका मान्छेहरू हौ होइन। पेन्टेकोस्टको दिन भन्ने त विलै हो नि होइन, 2000 वर्ष झन्डै झन्डै भइसक्यो, हामी त भर्खर भर्खरै विश्वास गरेका मान्छेहरू। अनि के बुझ्न आवश्यक छ भने पेन्टेकोस्टको दिनभन्दा पछितिर विश्वास गर्ने व्यक्तिहरूले चाहिँ, हामीहरूले भनौँ न चाहिँ, विश्वास गरेकै दिन हामीले पवित्र आत्मा पाएका हुन्छौँ। यो एकदम महत्वपूर्ण सत्यता हो। एफएसी एक अध्यायमा हामी 13 र 14 पद पढ्न लागेको छौँ। 13 पद, उहाँमा नै तिमीहरूले सत्यको वचन अर्थात तिमीहरूको मुक्तिको सुसमाचार सुनेपछि भरोसा गर्यो। यहाँ के भन्दैछ भने तिमीहरूले उहाँमा नै भरोसा गर्यो, भनेको प्रभु येशूमा नै तिमीहरूले भरोसा गर्यो। उहाँमा नै कसरी भरोसा गर्यो? हामीले एउटा कुरा सुनेपछि भरोसा गर्यो भनेछ। के सुनेपछि? सत्यको वचन सुनेपछि। के हो त यो सत्यको वचन भनेको? यहाँ भनेछ तिमीहरूको मुक्तिको सुसमाचार भनेछ। त्यसैले सुसमाचार, सत्यको वचन, प्रभु येशू ख्रीष्ट क्रुसमा मर्नुभएको र गाडिनुभएको र बौरी बुट्नुभएको कुरा, जुन त्यो केन्द्रीय कुरा हो, त्यो हामीले सुनेपछि हामी पापीहरूको निम्ति एउटा मुक्ति तयार भएको छ। ख्रीष्ट मरेर बौरी उठिसक्नु भयो होइन, उहाँमा विश्वास गरेर सित्तैमा धर्मी ठरिन्छ, उहाँले दण्ड भोग्नुभयो, उहाँमा विश्वास गरेर मुक्ति पाइन्छ भनेर सुनेपछि चाहिँ विश्वास भरोसा गर्यौ भनेर होइन। अनि यहाँ भनेछ उहाँमा नै तिमीहरूले विश्वास गरेपछि पवित्र के अरे प्रतिज्ञाको पवित्र आत्माले तिमीहरू छाप मारियौ। तिमीहरूले विश्वास गर्यो र परमेश्वरले चाहिँ तिमीहरूलाई छाप मार्नु भयो। सँगसँगै जाने कुरा बुझ्नु है, हामीले सुन्यौ विश्वास गर्यो, विश्वास गर्यो हाम्रो भाग थियो, परमेश्वरले चाहिँ हामीलाई चाहिँ पवित्र आत्माले छाप मार्नु भयो भनेछ। अर्थात पवित्र आत्मा चाहिँ हामीभित्र बस्न आउनुभयो भनेछ। उहाँ नै छाप हो है, छाप भनेको एउटा लेखेको कुरा जस्तो के होइन। मैले पहिला पनि भनेको थिएँ नि, यो के लेखेको छ होइन, यो फलानाको किताब हो भनेर लेखा जस्तै परमेश्वरले चाहिँ आफ्नै नाम चाहिँ हाम्रो हृदयमा लेखे जस्तो, तर उहाँले चाहिँ मसीले लेख्नु भएन, तर पवित्र आत्मा नै पठाउनु भयो हामीभित्र बस्नलाई। अनि पवित्र आत्मा चाहिँ हामीसँग हुनुहुन्छ, कहिलेसम्म हुनुहुन्छ? 14 पदमा भनेछ, जो चाहिँ भनेको पवित्र आत्मा चाहिँ किनिएको सम्पत्ति, यो भनेको चाहिँ तपाईँ जो विश्वास गर्नुभयो नि प्रभु येशूको रगतले किनेको हो। अनि यो हामीलाई अचम्म लाग्ला, तर परमेश्वरले भन्नुहुन्छ मेरो सम्पत्ति हो भन्नुहुन्छ, स्वामित्व होइन। अनि हामी त कुनै मूलको थिएन भन्नुहोला, तर ठूलो मूल्य परेको छ है। अनि परमेश्वरले भन्छ मेरो किनिएको सम्पत्ति हो, मेरो पुत्रको रगतले किनेको जो चाहिँ। अनि पवित्र आत्मा चाहिँ के हुनुहुन्छ भने किनिएको सम्पत्तिको बैना हुनुहुन्छ अरे है, किनिएको सम्पत्तिको बैना। अनि त्यो बैना चाहिँ यहाँभित्र हामी भित्र हुनुहुन्छ है, अनि ताकि अब हामी कहिले पनि हराउन सक्दैन, कहिले पनि नष्ट हुन सक्दैन, हामी कहिले पनि त्यागिने छैन है, हामी बैनासँग जोडिएका छौँ है। त्यसैले किनिएको सम्पत्तिको बैना हुनुहुन्छ। अब कहिले चाहिँ हामीलाई चाहिँ पुरै छुटकारा दिनुहुन्छ त? किन्दा कुनै होइन, मान्छेले जग्गा किन्दाखेरि चाहिँ बैना राख्दाखेरि त्यो जग्गा चाहिँ पुरै उसले छुटाइसकेको हुँदैन, बैना दिए पनि त्यो जसको नाममा छ उसकै नाममा हुन्छ होइन। तर पुरै होइन छुटकारा पाउन पुरै त्यो जग्गा चाहिँ त्यो अर्को किन्न चाहनेको व्यक्तिको हुनलाई चाहिँ त्यहाँ केही समय लाग्छ होइन। अब भन्यो अनि त्यो दिनलाई चाहिँ अब हामी पनि हामीलाई चाहिँ वास्तवमा पुरा उहाँले किनिसक्नु भयो होइन, बैना चाहिँ पवित्र आत्मा हुनुहुन्छ। तर खालि के भने हामी चाहिँ जहाँ हुनुपर्ने त्यहाँ छैनौँ भनौँ न होइन, हामी पिताको घरमा छैनौँ, हामी चाहिँ यही संसारमा छौँ। अनि हामी चाहिँ अनि अर्को चाहिँ यो शरीर पनि यो नाश हुने संसारकै अङ्ग हो वास्तवमा, आदमबाट आएको होइन। अब यसबाट पनि छुटकारा चाहियो नि होइन, होइन को कसलाई चाहिन्छ यो शरीरबाट छुटकारा होइन, हामी सबैलाई चाहिँदैन है। के यही ठिक छ जस्तो लाग्छ, यही लिएर जाने स्वर्ग कस्तो लाग्छ तपाईँलाई? यही त लाने कि नलाने, यसबाट त हामीलाई चाहिँ छुटकारा चाहिएको छ। यो त रोग लाग्छ, यो चाहिँ यी आथा हुन्छ है होइन, अहिले त नहोला होइन, तर एक न एक दिन त हुन्छ नि होइन। अनि यो शरीरबाट त हामीलाई छुटकारा कहिले मिल्ने हो भनेपछि अब बैना त उहाँले दिइसक्नु भयो हामीलाई, यो शरीरबाट पनि छुटकारा र यो पापको शरीरबाट छुटकारा चाहिँ को दिन चाहिँ हामी पर्खिरहेछौँ। त्यो दिन चाहिँ जब प्रभु येशू आउनुहुन्छ हामीलाई लिनलाई अब तपाईँ सोच्नु, तर त्यो उहाँ आउनुभन्दा हामी मरि गयो भने के गर्ने? मरि गयो भने त तपाईँ त त्यो शरीरबाट त्यतिकै छुटकारा पाउनु भएन होइन, यो माटोको शरीरलाई माटोमा छोड्नु भयो, तपाईँको आत्मा चाहिँ स्वर्गमा जान्छ अनि तपाईँ चाहिँ नयाँ शरीरको लागि पर्खेर बस्नुपर्छ त्यहाँ है, तुरन्त पाउनुहुन्न है। तपाईँ चाहिँ कुन दिन पर्खिरहनुपर्छ भने त्यसलाई चाहिँ येशु ख्रिस्टको दिन भनेको, त्यो दिन चाहिँ जब प्रभु येशु चाहिँ संसार बाँकी भएका उहाँको मण्डलीलाई लिन आउनुहुनेछ, त्यो दिन चाहिँ माथि पुगिसकेका मरेका विश्वासीहरू र यही संसारमा जिउँदै रहेका विश्वासीहरू एकै दिनमा चाहिँ उनीहरू प्रभुसँग महिमित हुनेछन्। पहिला चाहिँ मरिसकेका विश्वासीहरूले नयाँ शरीर पाउनेछन्, त्यसपछि तुरन्तै त्यसपछि चाहिँ जीवित रहेका विश्वासीहरूले चाहिँ नयाँ शरीर पाउनेछ, अनि त्यसलाई चाहिँ छुटकाराको दिन भनेछ हामीलाई घरिघरि होइन। अनि त्यसैले त्यो छुटकाराको दिनसम्म नै अब सुन्नुहोस् है, पवित्र आत्मा चाहिँ बसिरहनुहुन्छ हामी भित्र हाम्रो हृदयमा है। अनि त्यसैले चौध पदमा भनेको कुरा त्यही हो, जो चाहिँ भनेको पवित्र आत्मा चाहिँ किनिएको सम्पत्तिको भनेको विश्वासीको छुटकाराको समयसम्म भनेको येशु प्रभु नपुगेसम्म हाम्रो प्रत्येक सम्पत्तिको बैना हुनुहुन्छ है, त्यो नयाँ शरीर नपाएसम्म उहाँ बैना हुनुहुन्छ। अर्को ठाउँमा पनि छ एक्चुली रोमी आठ अध्याय रोमी आठ अध्यायमा यहाँ पढ्नेछौ, जुन चाहिँ यो शरीरबाट हामीलाई छुटकारा हामीले पाइसकेका छैन, अब यो शरीर नभएकोले यही संसारमा पनि भइरहनु परेछ होइन, अनि कहिले पनि हामी आफैले चाहिँ रोजेर चाहिँ यो शरीरबाट म छुटकारा लिन्छु भन्नु चाहिँ त्यो पाप हो, त्यो परमेश्वरलाई घृणा लाग्ने कुरा हो। किन भन्नुहोस् न, अब म एउटा प्रश्न सोधौँ है, कुनै एउटा व्यक्तिले आफ्नै ज्यान लिनु किन चाहिँ परमेश्वरले त्यो अपराध र पाप भन्नुहुन्छ? कोही सोध्छ भने मेरो ज्यान हो नि म लिन्छु भनेर चाहिँ भन्नु किन चाहिँ त्यो गलत हो? कसैले जवाब दिन सक्नुहुन्छ? यो मेरै हो नि, म अरूलाई केही पनि गर्दिनँ होइन, मेरो ज्यान आफै लिन्छु होइन, भन्दा किन पाप हो त्यो? आफूले आफूलाई मार्यो अनि त्यो चाहिँ किन पाप हो त? सही कुरा, आफूले आफूलाई मार्यो उसले चाहिँ, तर त्यो चाहिँ किन पाप हो? एक दुईटा कारणहरू, एक चाहिँ ठिक हत्या नगर भनेछ होइन, अनि आफूलाई हत्या गर्नु पनि आत्महत्या भन्छ नि त्यो पाप हो, अनि आत्महत्या गर्नु चाहिँ किन पाप हो त त्यसो भए? अरूलाई त मैले चोट पुऱ्याएन नि, आफूलाई मात्र पारेँ नि भनौँला होइन कसैले, ल भनौँ न भनौँ ल। अथवा दिदी बहिनीहरू ठिक हो, एउटा विश्वासी त ऊ त परमेश्वरको हो नि त, उसको अधिकारै छैन उसको आफ्नो केही पनि गर्नलाई होइन, यो मेरो आफ्नै भनेर उसले सोच्नु नै गलत हो एउटा विश्वासीले चाहिँ। अनि वास्तवमा एउटा अविश्वासी पनि है परमेश्वरले सृष्टि गरेको नि त, ऊ आफूले आफूलाई बनाएको होइन है। अनि अर्को चाहिँ उसको लागि प्रभु येशूले पुरै तिर्दि पनि सक्नुभयो, त्यत्रो दाम तिरिसक्नु भयो होइन, उसले त्यो बुझेको छैन। कम्तीमा एउटा विश्वासीले त त्यो त बुझेको हुनुपर्छ होइन, यो शरीर पवित्र आत्माको मन्दिर हो भनेछ, अनि उहाँले नै यदि हामीलाई चाहिँ यहाँबाट अलग गर्नुभयो भने उहाँको आत्माको कुरा हो, तर हामी आफैले गर्न खोज्नु चाहिँ हामी चाहिँ ठूलो कुरा उल्लङ्घन गरिरहेको हुन्छ। परमेश्वर अब तपाईँको योजना मलाई मन परेन, अब म अलिक छोटो बाटो जानु पर्यो भने जस्तो त्यसैले गर्दाखेरि चाहिँ त्यो हामीले बुझ्छौँ है। अब रोमी आठ अध्याय, तर के भने यो शरीरमा हुनु त कष्टदायी हुन्छ, अहिले नहोला तर कहिलेकाहीँ हामीले चाहिँ त्यो अनुभव गर्छ, कहिलेकाहीँ एकदमै ठुलै कष्ट होला। तर अठार पददेखि हामी पढ्न थालौँ त, किनकि म ठान्दछु पावलले भन्छ, यस वर्तमान समयका दुःख कष्टहरू त्यस महिमासँग तुलना गरिने योग्यका छैनन्। उसले चाहिँ भन्दैछ अहिलेको दुःखहरू चाहिँ हामीले पछि पाउने महिमासँग चाहिँ तराजुमा राख्यो भने चाहिँ पछि पाउने महिमा नै ठुलो छ, कता कता ठुलो, यति कता कता ठुलो कि त्यो जोख्नै लायकै छैन होइन। एउटा हात्तीलाई चाहिँ एकातिर राखेर तपाईँले सानो एक किलोको ढक राख्नुहुन्छ होइन, त्यो एक किलो त केही नै केही होइन, त्यो त हुँदै हुँदैन होइन। त्यस्तै गरी उन्नाइस पदमा भन्छ, किनकि सृष्टिको तीव्र आशाले, तीव्र आशा भनेको एकदम पर्खिरहनु, सृष्टि यो पुरा सृष्टि गर्नुभएको परमेश्वरको सृष्टिले चाहिँ एउटा एउटा दिन पर्खिरहेको छ भनेछ, माने एउटा होइन त्यस्तो प्रकारले बयान गरेको छ है। कुन दिन पर्खिरहेछ? परमेश्वरका पुत्रहरूको प्रकट हुवाईलाई पर्खिरहेको छ, भनेको चाहिँ परमेश्वरको सन्तानहरू चाहिँ महिमित शरीरमा देखा पर्ने दिनलाई पर्खिरहेका छन्। विस्पद, किनकि सृष्टि व्यर्थताको अधीनतामा राखिएको छ। यो मतलब चाहिँ अहिलेको यो संसार रहेछ नि, आदमले पाप गरेदेखि नै श्राप परेको छ भने होइन, काँडा सिउँडीहरू उम्रिन्छ होइन, अनिकाल लाग्छ, पानी पर्दैन, ढिलो चाँडो भइदिन्छ होइन। यो पुरा सृष्टि चाहिँ व्यर्थताको अधीनमा, आशिषको अधीनमा होइन, श्रापमा परेछ। बासमा श्रापमा परेर पनि यति राम्रो छ है, हेऱ्यो भने त निलो आकाश कस्तो थियो होला, झन् झन् नयाँ आकाश र नयाँ पृथ्वी कस्तो हुन्छ होला है। अब अहिले चाहिँ यो सृष्टि चाहिँ एकदमै श्रापमा परेको छ भनेछ, तर आफ्नै इच्छाले होइन भनेछ, तर उहाँको इच्छाले जसले यसलाई अधीनतामा राख्नु भएको छ, यस आशामा। यसको मतलब चाहिँ हो श्रापमा छ, तर एउटा दिन पर्खिरहेछ, एउटा राम्रो दिन पर्खिरहेछ, हेरिरहेछ। एक्काइस पद, किनभने सृष्टि आफैले पनि विनाशको बन्धनबाट छुटकारा पाएर परमेश्वरका सन्तानको महिमापूर्ण स्वतन्त्रताभित्र प्रवेश गर्नेछ। हामीलाई शरीरमा छुटकारा पाएछ त्यो त हामी बुझ्छौ, तर बस यो पुरा सृष्टिले नै एक दिन छुटकारा पाउनेछ भनेछ। यसको मतलब आदमले पाप गरेदेखि आएको श्राप छ नि, एक दिन फुकाइनेछ। जुन रोग बिमारीहरू प्रशस्तै छन् नि अहिले संसारमा, त्यो रोकिनेछ एक दिन। अनि त्यो चाहिँ कहिले भने, प्रभु येशु जब यो संसारमा 1000 वर्षसम्म शासन गर्नुहुनेछ, त्यो चाहिँ प्रभु येशुको राज्य भनिन्छ त्यसलाई। अनि त्यो त पछि हो होइन, अनि त्यो बेलामा चाहिँ हामीले पहिला पनि पढेका छौँ, जंगली जनावरहरूले पनि मान्छेलाई हानि नोक्सानी गर्ने छैन। सानो बच्चाले बिखालु सर्पको दुलोमा आफ्नो हात हाले पनि उसलाई टोक्दैन, उसलाई मार्दैन। अनि एउटा सिंहसँग सिम्सनले जस्तो कुस्ती खेल्नु पर्दैन, त्यसमाथि चाहिँ घोडा चढेर हिँड्ने पनि हुन्छ। बाइबलमा चाहिँ लेखेको छ कि एउटा सानो बच्चाले डोर्याउनेछ सिंहलाई, बाघलाई होइन, जसरी एउटा कुकुरले डोर्याउँछ नि होइन। अनि वास्तवमा आदम र हवाको बेलामा त्यस्तै थियो, त्यो बेलामा चाहिँ सृष्टिमा श्राप आएको थिएन, तर पापले चाहिँ यो सब ल्याएको छ, अहिलेसम्म त्यही छौँ। त्यसैले हामीलाई यो संसारमा चाहिँ यो शरीरबाट पनि छुटकारा चाहिरहेको छ, अनि हामी पर्खिरहेका छौँ भनेछ। अनि 22 पदमा हेर्नुहोस्, किनकि हामी जान्दछौ अहिलेसम्म पनि, आजसम्म पनि सारा सृष्टि एकसाथ अय्या आत्था गरिरहेको र प्रसूति वेदनामा तडपिरहेको छ। यो सृष्टि चाहिँ अय्या आत्था गरिरहेको छ। भुइँचालो गएको कहिले तपाईँले थाहा पाउनुभएको छ है, त्यो पनि एउटा अय्या आत्था जस्तै हो होइन। ठुलो भुइँचालो जान्छन्, थुप्रो मान्छे मर्छ है, कहिले काहीँ चाहिँ नराम्रो गरी असिना पर्छ, सब बाली सखा हुन्छ है, अय्या आत्था भइरहेछ यो संसारमा, यो सृष्टिमा। अनि हामी पनि त्यसैको बीचमा छौँ, यद्यपि हामी परमेश्वरको सन्तान हौ, हामी चाहिँ महिमित भइसकेका छैनौँ, हामी चाहिँ यो व्यर्थताको अधीनमा रहेको सृष्टिको बीचमा छौँ। अनि यो चाहिँ यसरी बयान गरेको छ कि यो अयाथा चाहिँ एउटा प्रसूति वेदनामा तडपिरहेको, भनेको मतलब चाहिँ एउटा नानी जन्माउने आमा जस्तै उसलाई चाहिँ एकदमै कष्ट भइरहेछ, तर सधैँको लागि चाहिँ होइन। एक दिन नानी जन्मेपछि, बच्चा जन्मेपछि चाहिँ उसलाई चाहिँ आनन्द हुन्छ। त्यस्तै यो पृथ्वी पनि जति कष्टमा अहिले भए पनि यसबाट चाहिँ छुटकारा चाहिँ को दिन आउँदैछ। 23 पद, अनि तिनीहरू मात्र होइन, भनेपछि यो पृथ्वीमा भएको अनेकौं रोग व्यथा, भुइँचालो, असिना, अनि अनेकौं पापले गर्दा हुने लडाई, अनेकौं अनिकाल, त्यस्तो मात्र होइनन्, तर हामीहरू पनि, हामी विश्वासीहरू पनि जससँग आत्माको पहिलो फल छ, हामी आफै पनि धर्मपुत्र ग्रहणको अर्थात हाम्रो शरीरको छुटकाराको बाटो हेर्दै आफूभित्र भित्रै अय्या आत्था गर्दछ। यहाँ भने चाहिँ बाहिरको सृष्टि मात्र अय्या आत्था गरिरहेको छैन, हामी विश्वासीहरू पनि अय्या आत्था गरिरहेछ है। यसको मतलब चाहिँ विश्वासीलाई पनि यो संसारमा चाहिँ कष्ट छ। हुन त विश्वासीसँग पवित्र आत्मा हुनु भएर पनि उसलाई चाहिँ यो संसारमा उसलाई चाहिँ संकष्ट, कष्ट र अय्या आत्था आइरहन्छ। उसको शरीरमा पनि रोग लाग्छ, उसलाई पनि क्यान्सर लाग्न सक्छ होइन, उसको पनि होइन केही भएर औँला काट्नु पर्ला, उसलाई पनि चिर्नु पर्ला होइन। विश्वासी र अविश्वासीले उस्तै छ यो संसारमा है, खालि फरक चाहिँ उसँग चाहिँ परमेश्वरको आत्मा हुनुहुन्छ, त्यसैले संसारमा तिमीहरूलाई संकष्ट भएर पनि भित्र हृदयमा चाहिँ उसले शान्ति पाएर उप्रभुमा सधैँ आनन्दित हुँदै होइन धन्यवादी हुँदै आत्मामा प्रार्थना गर्दै पूरा आशामा जिउन सक्छ, सधैँको लागि होइन है भन्दै, होइन एउटा अविश्वासी त्यसरी जिउन सक्छ? अब कहिले हुन्छ होला यो यो म चाहिँ के अरे भनौँ न एउटा अविश्वासीले चाहिँ यो संसार भन्दा पनि राम्रो कुरा म पाउँछु भनेर आशा गरिरहेको कतिजना भेट्नु भएको छ तपाईँले? कि सकेसम्म यो संसारमा जति राम्रो पाउन सकिन्छ यति नै हो भनिरह भेटिन्छ धेरै जसो कि यो संसारमा जति पाएछ यो भन्दा पनि राम्रो चाहिँ एक दिन पाउँछु भनेर भेटिने मान्छे पाउन चाहिँ मुस्किल मुस्किल पर्छ होला मलाई मेरो विचारमा। यदि उनीहरूले त्यो आशा गरे पनि एउटा झुटो आशा हुन्छ उनीहरूलाई चाहिँ है। अब तर एउटा विश्वासीलाई चाहिँ निश्चित रूपमा थाहा छ कि थोरै बेरको लागि मात्र अयार्थ हो है। अनि हामी चाहिँ के को बाटो हेर्दैछौँ भने यो रोमी 8:23 भने छ हाम्रो शरीरको छुटकाराको बाटो हेर्दै हामी चाहिँ जिरहेको छ भनेको प्रभु येशु कुनै पनि दिन आउनुहुन्छ भनेर चाहिँ ऊ निश्चित आशामा छ। यसको मतलब चाहिँ ऊ चाहिँ अब कहिले आउनुहुन्छ भनेर अनि केही नगरिकन बस्छ भनेको होइन, त्यो त पटकै होइन। ऊ चाहिँ यो संसारमा जे जे गर्नुपर्छ आफ्नो सबै कामहरू जिम्मेवारीहरू घरको परिवारको खेतको बारीको होइन अफिसको जे छ त्यो सब गरिरहेको हुन्छ, तर सबैमा चाहिँ उसले के हेरिरहेको छ भने उसको आशा चाहिँ अब कुनै पनि घडी चाहिँ मलाई चाहिँ फुत्त लानुहुन्छ कुनै पनि घडी म चाहिँ यहाँबाट जान्छु होइन, तर ऊ चाहिँ तर सबै उसको जिम्मेवारीहरू चाहिँ गरिरहेको छ। त्यसैले चाहिँ ऊ चाहिँ अल्झिएको हुँदैन क्या, यो संसारमा चाहिँ अड्किएको पनि हुँदैन, यो संसारसँग चाहिँ ऊ चाहिँ एकनासे पनि हुँदैन, यो संसारमै ऊ मुछिँदैन पनि, ऊ चाहिँ अलग भएर जिउन सकिरहन्छ। अनि ऊ चाहिँ गवाही पनि भइरहेको हुन्छ उसलाई अरूलाई जस्तै अनेकौं समस्याहरूको बीचमा पनि ऊ प्रभुमा गीत गाउन सक्छ, भजन गाउन सक्छ, प्रार्थना गर्न सक्छ है। त्यसैले ऊ चाहिँ यसरी जिइरहेको छ किनभने ऊभित्र चाहिँ उसभित्र चाहिँ बहिना छ परमेश्वरको बहिना, अनि छुटकाराको दिन नआएसम्म चाहिँ पवित्र आत्मा चाहिँ बसिरहनुहुन्छ। अनि उसलाई चाहिँ पवित्र आत्माले सहायता गर्नुहुन्छ भनेर हेर्नुहोस् है 24 पद परम किनकि आशाद्वारा हामीले मुक्ति पाएका छौँ तर जुन आशा देखिन्छ त्यो आशा नै होइन भनेको मतलब यदि हामीले सब अहिले नै पाइसकेको छ भन्दा हामीले आशा गर्नु पर्यो नि, यदि स्वर्गमा पाउने एउटा नयाँ शरीर हामीले अहिले नै पाइसक्यौँ भन्दा हामी बाटो हेरेर बस्नुपर्छ त, बाटो हेरेर बस्नु पर्दैन होइन, तर पाएको छैनौ त्यसैले त बाटो हेर्दैछौँ। आशा भनेको निश्चित रूपमा हामी पर्खिरहेका छौँ ढुक्क रूपमा भनेको आशा भनेको चाहिँ बाइबलमा त्यो चाहिँ याद गर्नुपर्छ है। हामीले नेपाली भाषामा सामान्यतया आशा गर्नु भनेको चाहिँ त्यो चाहिँ हुनु पनि सक्छ नहुनु पनि सक्छ होइन, आश गरेर पनि भर चाहिँ नपर्नु है भन्छ नि त्यो चाहिँ अब होला नहोला होइन तर बाइबलमा हरेक चोटि जब आशा भन्ने शब्द छ नि त्यो नेपालीमा चाहिँ आशा भनेर अनुवाद गरेछ त्यो त्यो जुन शब्द हो ग्रिक भाषामा चाहिँ त्यो भनेको चाहिँ निश्चित कुरा खालि भविष्यको यति निश्चित त्यो पक्कै छ है, तर खालि त्यो चाहिँ हाम्रो हामीले नै हातमा समाउन पाएको छैन मात्रै होइन। त्यसैले के अरे जस्तै एउटा गर्भवती आमाको जस्तै कुरा है, उसलाई कष्ट छ उसको तर उसलाई निश्चित थाहा छ कि मेरो एउटा चाहिँ छोरा अथवा छोरी हुन्छ, आजकल त मिसिनद्वारा थाहा पाउन पनि सकिन्छ होइन भिडियो एक्सरे लिएर चाहिँ होइन, अनि तर उसले चाहिँ छोरा भन्दा चाहिँ पाएको छैन किनभने जन्मिया छैन होइन, किनभने त्यो भविष्यमा छ तर निश्चित छ नि त होइन जन्मिन्छ भनेर होइन, अनि त्यहाँ पुरा मिति दिए हुन्छ डक्टरले होइन यति दिन यति होइन कुनै कति कति हो ल। त्यसपछि 25 पद तर जुन कुरा हामी देख्दैनौ त्यसको आशा गर्छौ त्यो निश्चित रूपमा हामी पर्खिरहेका छौँ ढुक्क भएर भने हामी धीरजसँग नातिकन हाम्रो विभिन्न दुःख सुखमा पनि धैर्य गर्दै त्यसको बाटो हेर्दछौ। देख्नु भयो आशा भन्ने कुरा चाहिँ एउटा विश्वासी हृदयमा चाहिँ एकदमै बलिरहेको हुनुपर्छ है। जब एउटा विश्वासी चाहिँ आशाले होइन निराशाले भरिन्छ नि उसले चाहिँ अब प्रभुलाई हेर्न छोड्यो, उसले चाहिँ अब कता कता संसारतिर उसको आँखा लग्यो होइन, अनि उसको निराशा हुन्छ अब चाहिँ जीवन चाहिँ। तर जब उसले प्रभुलाई हेरिरहेको छ प्रभुले भन्नुभएको प्रतिज्ञालाई पर्खिरहेको छ, ऊ चाहिँ अर्कै तरिकाले हिँड्छ, बोल्छ अनि दुःखमा पनि धैर्य रहन्छ। 26 पद, अनि यही प्रकारले आत्माले पनि, भनेको पवित्र आत्मा जो यहाँ भित्र आउनुभएको छ, हामीसित हुनुहुन्छ, उहाँले पनि हाम्रा कमजोरीहरूमा सहायता गर्नुहुन्छ। त्यसैले पवित्र आत्मा किन हामीलाई दिनुभएको रहेछ भने यहाँ बताएको छ, हामीलाई सहायता गर्नलाई। हाम्रो कमजोरीहरू प्रभुलाई थाहा छ, अनि संसारको कष्टहरू उहाँलाई थाहा छ, संसारले घृणा गर्नेछ त्यो पनि थाहा छ, अनि त्यसैले हाम्रा कमजोरीहरू पनि छन्। कस्तो खालको कमजोरीहरू हो? अनि यहाँ चाहिँ मुख्य कमजोरी त हाम्रो आत्मिक रूपमा नै हामीले जस्तो हुनुपर्ने त्यस्तो छैन है। त्यसैले यहाँ अब 26 पद भनेको छ, किनकि अब कमजोरीको कुरा गर्छ, किनकि हामीले के प्रार्थना कसरी गर्नुपर्ने हो जो हामी जान्दैनौ। हाम्रो कमजोरी यही छ होइन, हरेक विश्वासी वास्तवमा हामीले के प्रार्थना गर्ने होइन, कुनै एउटा समस्या आउँछ, कुनै एउटा परिस्थिति आउँछ, अनि कसरी गर्ने त्यो प्रार्थना हामीले जानेका हुँदैनौँ। अनि वास्तवमा ऊ चाहिँ जतिसुकै होइन उसले यो बाइबल पढे पनि होइन 10-20 वर्ष विश्वासी भए पनि पवित्र आत्मा बिना चाहिँ उसले ठिक प्रार्थना गर्न सक्दैन रहेछ। त्यसैले बाइबलमा के भनेको छ भने सबै प्रार्थना जो परमेश्वरका गरिने प्रार्थना चाहिँ आत्मामा गरिनुपर्छ भनेको छ। अनि त्यो आत्मा भनेको हाम्रो आत्मा भनेको होइन, हुन त त्यो पनि हाम्रो आत्मादेखि हुनु पर्यो, ओठले मात्र हुनु भएन, तर आत्मामा प्रार्थना भनेको चाहिँ पवित्र आत्माद्वारा गर्ने, पवित्र आत्मामा भरोसा गर्दै, पवित्र आत्माले सिकाइएर गर्ने। अब प्रार्थना भनेको चाहिँ हाम्रो आफ्नै विचारहरू मात्र होइन रहेछ त्यसले है। अब हाम्रो आफ्नै विचारहरू त के कामको हुन्छ होइन, हामीले के परमेश्वरलाई सिकाउने त है, यत्रो आकाश तारा सबै उहाँले सम्हालिरहनु भएको छ, के सिकाउने हामीलाई है उहाँलाई, परमेश्वर अब यो परिस्थितिमा यस्तो गर्नु पर्ला भनेर, त्यो त है त्यो त के काम लाग्लो जस्तो लाग्दैन मलाई पनि है। हामीलाई त त्यसैले के प्रार्थना कसरी गर्नुपर्ने जान्दैन हामीले है। अनि के गर्ने त, हो त्यसैले त पवित्र आत्मा हामीलाई चाहिएछ, त्यसैले पवित्र आत्मा पठाइनु भएको छ, अनि पवित्र आत्मा हामी भित्र बास गर्नुहुन्छ र उहाँले चाहिँ हामीलाई सहायता गर्नुहुन्छ। त्यसैले हामीले चाहिँ अब पवित्र आत्मासँग चाहिँ सहकार्य, अब यो शब्द पहिला पनि मैले भनेको छु है, सहकारी है, सँगै मिलेर काम गर्ने रहेछ। हामी यो संसारमा जिउने एउटा विश्वासी जिउने तरिका चाहिँ पवित्र आत्मा सँगसँगै उहाँ सँगै सहकार्य गर्ने काम हो है, उहाँ बिना होइन। अनि बाइबल पढ्ने पनि उहाँले नै हामीलाई सिकाउनु पर्ने हुन्छ है, हामीलाई बोल्न उहाँले सिकाउनु पर्ने हुन्छ, हाम्रो घरमा हाम्रो नानीहरूलाई माया गर्न उहाँले हामीलाई भर्नु पर्ने हुन्छ पवित्र आत्माको फल। अनि दुःख कष्टमा धैर्य धर्न पवित्र आत्मा नै चाहिन्छ, परमेश्वर नै हुन्छ जो चाहिँ हामीले भित्र बास गर्न आउनु भएको छ। अब यहाँ यस्तो पनि लेखिएको छ 26 पदमा, अनि यही प्रकारले आत्माले, भनेको पवित्र आत्माले पनि हाम्रा कमजोरीहरूमा सहायता गर्नुहुन्छ है। त्यसो त धन्यवाद छ है, किनकि हामीले के प्रार्थना कसरी गर्नुपर्ने हो सो हामी जान्दैनौ, सही कुरा हो, तर खुसी कुरा आत्मा आफैले, भनेको पवित्र आत्मा आफैले के गर्नुहुन्छ यहाँ भनेछ, उहाँले चाहिँ अन्तर्विन्ती गर्नुहुन्छ भनेछ। अब दुईटा शब्द सिकौँ है, एउटा चाहिँ अर्ज बिन्ती, अर्को चाहिँ अन्तर्विन्ती है। अर्ज बिन्ती भनेको चाहिँ हाम्रो आफ्नो लागि हामीले बिन्ती गर्न है, मेरो अर्जी सुनिदेऊ भनेको चाहिँ मेरो बिन्ती सुनिदेऊ, मेरो आफ्नो लागि भनेको। तर अन्तर्विन्ती भनेको चाहिँ अर्कोको लागि बिन्ती गर्दिन है, मैले बाबुरामको लागि अन्तर्विन्ती गर्नु भनेको चाहिँ बाबुरामले के कारणले आफै बिन्ती गर्न सकेन त्यसैले मैले गरिदिनु परेछ कसैलाई होइन। अब यहाँ भनेर पवित्र आत्मा चाहिँ हाम्रो निम्ति अन्तर्विन्ती गर्नुहुन्छ भनेर, हामी आफैले चाहिँ कसरी प्रार्थना गर्नुपर्ने हो के गर्ने हामीले नजानेकोले पवित्र आत्माले अब अन्तर्विन्ती गर्नुहुन्छ। कसरी गर्नुहुन्छ उहाँले यहाँ लेखिएको छ हेर्नुहोस् त, तर आत्मा आफैले बयान गर्न नसकिने व्यथा पोख्दै भनेछ। व्यथा भनेको त यो त सजिलो कुरा देखिँदैन, व्यथा भनेको त कष्ट होइन, एकदमै सुस्केर हाल्दै होइन, तपाईँले ठुलो भारी बोक्दाखेरि चाहिँ सुस्केर हाल्दै हिँड्नुपर्छ नि होइन, एकदमै कष्टदायी भारी बोक्दै। अनि पवित्र आत्माले बेसा पोख्दै अन्तर्विन्ती गर्नुहुन्छ अरे। हेर्नुहोस्, पवित्र आत्मा पुरै व्यक्ति हुनुहुन्छ, व्यक्तिको चाहिँ सोचाइ हुन्छ, भावना हुन्छ, इच्छा हुन्छ। जस्तो कि म तपाईँलाई सोच्छु, प्रभु येशु एउटा व्यक्ति हुनुहुन्थ्यो होइन, त्यसैले उहाँ कहिलेकाहीँ रुनुहुन्थ्यो है, भनेपछि उहाँलाई चाहिँ दुःख लाग्दाखेरि उहाँलाई के अरे खुसी पनि लाग्थ्यो, धन्य होइन, त्यो भावना हुन्छ। अब एउटा कुरा, कति झुटा शिक्षकहरू छन् विशेष गरी यो यहोवाका साक्षीहरू भन्ने होइन, उनीहरूले के भन्छ भने पवित्र आत्मा भनेको कहाँ व्यक्ति हो र, पवित्र आत्मा भनेको व्यक्ति होइन भन्छ उनीहरूले। यहोवाका साक्षीले चाहिँ परमेश्वर त्रिएक हुनुहुन्छ भन्ने कुरालाई चाहिँ इन्कार गर्छन् कि, उनीहरूले भन्छ यहोवा भनेको परमेश्वर हो अनि अरू त्यो त्रिएक भन्ने छैन भन्छ उनीहरूले, अनि पिता भनेको यहोवा नै हो भन्छ, अनि पुत्र नि, पुत्र भनेको उहाँ चाहिँ यहोवाले सृष्टि गरेको परमेश्वर चाहिँ होइन भन्छ, प्रभु येशूलाई परमेश्वर होइन भन्छ, अनि पवित्र आत्मा नि हो, पवित्र आत्मा नै हो त शक्ति हो भन्छ शक्ति। तर यहाँ त के लेखा छ, पवित्र आत्माले त यहाँ व्यथा पोख्दै हुनुहुन्छ के, तपाईँको बिजुलीको चिम त्यसमा पनि शक्ति हुन्छ नि, त्यसले व्यथा पोख्छ, मलाई दुःख लाग्यो आज भन्छ, भन्दैन नि होइन। पवित्र आत्माले चाहिँ व्यथा पोख्दै हाम्रो निम्ति अन्तर्विन्ती गर्नुहुन्छ भन्ने एउटै यो पदबाट पनि बुझ्छौ, पवित्र आत्मा एकदम सिद्ध पवित्र व्यक्ति हुनुहुन्छ र उहाँले चाहिँ हाम्रो भलाइको लागि उहाँले अन्तर्विन्ती गर्नुहुन्छ, अनि उहाँको अन्तर्विन्ती गराईले चाहिँ हामीलाई के फाइदा हुन्छ त, 27 पदमा अब पढ्नेछौ, अनि हृदयहरूलाई तलाश गर्नुहुने भनेको हाम्रो हृदयहरूलाई चाहिँ खोज्नुहुने, हाम्रो हृदयहरूमा के छ भनेर चाहिँ परमेश्वरले जान्नुहुन्छ है, हृदयमा हृदयहरूलाई तलाश गर्नुहुने भनेको परमेश्वर पिताको कुरा गरेको हो, उहाँले आत्माको मन के छ जान्नुहुन्छ, पिताले चाहिँ पवित्र आत्माको मन सोचाइ के छ जान्नुहुन्छ। देख्नुभयो, पवित्र आत्माको त मन हुँदो रहेछ, त्यसैले शक्ति मात्र होइन उहाँ होइन, पवित्र आत्मा एउटा व्यक्ति नै हुनुहुन्छ जो तपाईँ र म भित्र बास गर्न आउनु भएको छ, अनि यति महत्वपूर्ण छ विश्वासी दाजुभाइ दिदीबहिनीहरू, तपाईँ र मेरो जीवन छ नि प्रभुमा अगाडि बढ्नलाई चाहिँ हामीले पवित्र आत्मालाई व्यवस्था गर्यो भने छ नि ठुलो नोक्सानी हुन्छ, हामीले अगाडि नै बढ्न सक्दैनौँ। पवित्र आत्मालाई वास्तवमा एकदमै ठुलो व्यवस्था गरिएको छ मण्डलीहरूमा एकातिर, अनि अर्कोतिर चाहिँ पवित्र आत्मालाई चाहिँ यो हो त्यो हो भनेको छ जब उहाँ त्यस्तो हुनुहुन्न है, विषमता छ कि। मैले भन्न खोजेको चाहिँ कुनै कुनै मण्डलीमा चाहिँ पवित्र आत्माले चाहिँ लडायो, हँसायो, रुवायो, अनेक भनिरहेछ नि, त्यो पवित्र आत्माले गरेको होइन। अर्कोतिर चाहिँ पवित्र आत्मै छैन भन्दैछ अर्कोतिर चाहिँ, दुइटै गलत होइन। हामीले चाहिँ बाइबलबाट पवित्र आत्माले के गर्नुहुन्छ, उहाँ कस्तो हुनुहुन्छ है, उहाँ त परमेश्वर हुनुहुन्छ, ख्रिस्ट जस्तै हुनुहुन्छ, यो बुझ्न आवश्यक छ है, अनि नत्र भने उहाँलाई आदर हामीले गर्न जानेका हुँदैन। पवित्र आत्मा परमेश्वर जो हामी भित्र बास गर्नुहुन्छ होइन, तपाईँ घरमा बस्न आएकोलाई हामीले त व्यवस्था गर्नु भएन नि होइन, होइन वास्तवमा बाइबल पढ्दा उहाँमा भर पर्दै हो, प्रार्थना गर्दा उहाँमा भर पर्दै होइन, अनि के अरे प्रभुको सेवा गर्न सक्नलाई पवित्र आत्माकै सामर्थ्य चाहिन्छ है। त्यसैले हृदयहरूलाई तलाश गर्नुहुनेले आत्माको मन भनेको पवित्र आत्माले के भन्दै हुनुहुन्छ, के व्यथा पोख्दै हाम्रो लागि विन्ती गर्दै हुनुहुन्छ त्यो जान्नुहुन्छ पिताले, किनभने परमेश्वरको भनेको परमेश्वर पिताको इच्छा मुताबिक उहाँले भनेको पवित्र आत्माले पवित्र जनहरूका निम्ति अन्तर्विन्ती गर्नुहुन्छ। त्यसैले निरन्तर तपाईँको लागि र मेरो लागि पवित्र आत्माले अन्तर्विन्ती गरिरहनु भएको छ। अब यसलाई चाहिँ अलिकति व्यवहारिक तरिकाले म बुझाउँ तपाईँलाई है, जस्तो कि एकमा पल्टाएर अन्त्य गर्नेछु, त्यो चाहिँ कहाँ भने हामी चाहिँ के अरे एफसी छ अध्यायमा पल्टाउँदा एकचोटि, एफसी छ अध्याय एफसी छ अध्याय अनि अठार पदमा पढ्नलाई रहेछ, एफसी छको अठार पद प्रार्थनाको विषयमा हामीलाई एउटा आज्ञा दिएको छ, हामीलाई यो भनिएको छ एफसी छको अठार, अनि यो चाहिँ हाम्रो हतियार हो है, याद गर्नुहोस्, प्रार्थना चाहिँ हाम्रो आत्मिक हतियार हो, वचन पनि हाम्रो आत्मिक हतियार हो, तरवारै हो यो चाहिँ, अनि प्रार्थना हाम्रो अर्को हतियार हो। यहाँ लेखेको छ छको अठार, सारा प्रार्थना र अन्तर्विन्ती गर्दै हर समय आत्मामा प्रार्थना गर, देख्नुभयो त्यहाँसम्म, हर समय आत्मामा प्रार्थना गर, हर समय पवित्र आत्मामा भरोसा गर्दै प्रार्थना गर, हर समय हामी पवित्र आत्मासँगै मिलेर प्रार्थना गर है। अब यस्तो हुन्छ, हामीले जानी नजाने हामीले प्रार्थना चाहिँ गर्छ अनि गर्नुपर्छ है, खै अब नजानेसम्म गर्दिन त्यसो भए भन्न त भएन, एउटा सानो बच्चाले नजाने पनि बोल्छ नि, दल्ला बोल्दै अनि राम्रो बोल्न थाल्छ है, हाम्रो सम्पूर्ण पनि अहिले अलिक स्पष्ट कुरा गर्न थालेको छ एक दुईवटा, अरे कहिले पनि नभने कुरा भने भन्छ, अस्ति भन्दै थियो मम्मी मेरो कान दुख्यो भने स्पष्ट सफा सफा भने, कहिले पनि भनेको थियो कान दुख्यो अरे, अब सुन्दा सुन्दा अनि कता कता, अनि पहिला चाहिँ अब होइन नबुझिने तरिकाले उसले के कुरा गर्छ अनि कहिले कता बुझ्दै बुझ्दैन हामीले होइन, अनि उसलाई पनि रिस उठ्दो रहेछ नबुझ्दाखेरि त रुन थाल्छ उता होइन, त्यो दसचोटि भनिन्छ कसरी नबुझ्यो भन्छ होला उसले होइन, अब उसको बोली नै नबुझेर, तर उसलाई चाहिँ है नबोल तेरो कुरा बुझ्दैन भन्न त भएन, अनि बोल बोल भन्छ होइन, अनि बोल्दा 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 त स्पष्ट हुन थाल्दो रहेछ। त्यसैले हामीले जानी नजानी हामी प्रार्थना गर्छौँ होइन, हाम्रो अनि अनि हामी हृदयदेखि अनि प्रभुमा भरोसा गर्दै प्रभु येशू ख्रीष्टको नाम चाहिँ गर्न चाहिँ पर्छ होइन, खै यो मिल्यो कि मिलेन भनेर पिर नगर्ने है। अब कस्तो भने आफूलाई थाहै छ यो नमिल्ने खालको प्रार्थना हो भने त त्यो त गर्दै नगर्ने, जस्तो कि परमेश्वरले चाहिँ कुनै कुराको लागि प्रार्थनै नगर भनेर गर्नु भएन नि होइन, जस्तै अस्ति शनिबार हामीले हेर्थ्यौँ। त्यसैले अब जस्तै कि कुनै कुरा चाहिँ हामीलाई स्पष्ट छ प्रभुले यो गर भनेछ भने चाहिँ त्यसको लागि पनि हामीले प्रार्थना गर्न हुँदैन, बुझ्नुहुन्छ है त्यो। जस्तै कि बाइबलमा चाहिँ हामीलाई चाहिँ लेखा छ एक ठाउँमा भेला हुन नछोडा होइन, अघि प्रार्थना गर्दा पनि कसले हो त्यो भन्दै थियो होइन, त्यो सही कुरा एक ठाउँमा भेला हुन नछोडा। अब एक दिन चाहिँ मैले यसरी प्रार्थना गर्ने प्रभुसँग, प्रभु मलाई एक ठाउँमा भेला हुन मन लागेको छैन, अब त्यो अब कस्तो राम्रो हुन्छ होला त्यो कुराकानी प्रभुसँग, त्यो त त्यति राम्रो होला जुन चाहिँ मलाई चाहिँ खै किन किन होइन, मलाई एक ठाउँमा भेलाउनु मन लागेन भनेर प्रार्थना त गर्नु भएन होइन, बुझ्नुहुन्छ। त्यसैले जुन कुरा प्रष्टै हामीलाई बताइसक्नु भएको छ नि त्यसको बारेमा उहाँसँग छलफल नगर्ने कि, हस भन्ने अगाडि बढ्ने होइन, सक्दो गर्ने हो उहाँमा भरोसा गर्ने। अब तर कति कुराहरू हुन्छ जुन चाहिँ अब विभिन्न कुराहरू आउँछ जीवनमा अनि प्रार्थना हामीले चाहिँ अब गर्न खोज्छौँ अनि गर्ने हो, जसरी आउँछ सक्दो हामीले राम्रो गर्ने, तर के याद गर्ने भने पवित्र आत्माले चाहिँ तपाईँको त्यो प्रार्थना होइन होइन, मानव एकछिनलाई मानव त्यो प्रार्थना चाहिँ यहाँ लेखिया जस्तै सोचौँ के होइन, तपाईँले मुखले लेखेको छ अब सब त्यो प्रार्थना चाहिँ, अब पवित्र आत्माले के गर्नुहुन्छ भने यहाँ हामी पढ्दैछौँ, उहाँले चाहिँ तपाईँले गरेको प्रार्थनालाई लिएर कहाँ चाहिँ परमेश्वरको मनलाई मिल्ने परमेश्वरको इच्छा मुताबिक कुन कुरा छ त्यो त्यो उहाँले चाहिँ अब लिन थाल्नुहुन्छ अनि त्यो कुरा चाहिँ उहाँले पुर्याइदिनुहुन्छ, अरू बाँकी चाहिँ त्यत्तिकै छ, त्यसको हामीले चाहिँ पिर गर्नु पर्दैन है, किनभने परमेश्वरले थाहा छ अनि पवित्र आत्माले चाहिँ कुनै कुनै कुरा चाहिँ हामीले भन्न पनि सकिरहेको हुँदैन कि है, कैयौंचोटि हुन्छ त्यस्तो जुन बेला चाहिँ हामीले केही भन्न नै सक्दैन, तर हाम्रो भित्र हृदयमा चाहिँ हामीले परमेश्वरको इच्छा चाहन्छौँ भन्ने कुरा छ भने अलिकति छ भने पवित्र आत्मा चाहिँ भेटाउनुहुन्छ अनि उहाँले चाहिँ त्यसलाई नै उहाँले प्रार्थना बनाइदिनुहुन्छ, त्यसरी उहाँले व्यथा पोख्दै अन्तर्विन्ती गर्नुहुन्छ। त्यसैले हामी एकदम ढुकाउन सक्छौँ जब हामी प्रार्थना गर्छौँ, जुन कुरा परमेश्वरको इच्छा मुताबिक छ त्यो चाहिँ अवश्य नै पुग्छ, किनभने हृदय तलास गर्ने परमेश्वरले चाहिँ आत्माको मन जान्नुहुन्छ भनेर छ, किनभने परमेश्वरको इच्छा मुताबिक पवित्र आत्माले त्यो गर्नुहुन्छ। के जस्तो भने अब विभिन्न मान्छेहरूले चाहिँ पत्रिकाहरू छाप्छन्, किताबहरू छाप्छन्, दैनिक पत्रिका इत्यादि होइन, अनि त्यो गर्नलाई चाहिँ त्यो मान्छेहरूले चाहिँ धेरै लेख्नुपर्ने हुन्छ है, लेख्छ 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 अनि धेरै काटकुट गर्नुपर्ने हुन्छ है, जस्तो कि यहाँ पनि ठाउँ ठाउँमा अलिअलि काटकुट छ है, किनभने कुनै चिज सुरुमा लेख्दैमा मिलेको हुँदैन कि, सर लेख्यो अलिकति मिलेछ भने त्यसलाई मिलाउनु पर्छ,
अनि त्यो मिलाउने कामलाई चाहिँ के भन्छ भने सम्पादक अथवा सम्पादन गर्ने काम भन्छ नेपाली भाषामा, तामाङ भाषामा चाहिँ मलाई थाहा छैन है, तर नेपाली भाषामा चाहिँ सम्पादन गर्ने काम। अनि सम्पादन गर्ने मान्छे हुन्छ कि, जस्तो कि पत्रिका छाप्ने अफिसमा चाहिँ एउटा चाहिँ मुख्य सम्पादक हुन्छ, त्यो छापिएर चाहिँ सार्वजनिक हुन अगाडि चाहिँ त्यो सम्पादकले चाहिँ आफ्नो ल ठिक छ नभनेसम्म त्यो जाँदैन। अनि सम्पादकको काम चाहिँ त्यहाँ अक्षर मिलेको छैन होला, शब्द मिलेको छैन होला, अथवा दस हुनुपर्ने त्यहाँ पन्ध्र लेखा छ होला, त्यो सब सच्याउँछ 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 सच्याउँछ, सम्पादक गर्छ 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 गर्छ, अनि त्यसपछि चाहिँ त्यो छापिन्छ होइन। अब पवित्र आत्माले चाहिँ हाम्रो प्रार्थनाहरूको सम्पादन गर्नुहुन्छ, उहाँले पवित्र आत्माले सच्याउनुहुन्छ हाम्रो प्रार्थनाहरू, यो त राम्रो हो नि है। किनभने हामीले कसरी प्रार्थना गर्नुपर्ने के गर्ने जानिरहेको हुँदैन, तर पवित्र आत्माले चाहिँ सहायता गर्नुहुन्छ। अनि त्यसैले पवित्र आत्मा बिना त हामी त कहाँ हुन्थ्यौँ होला है, हामी अगाडि बढ्नै सक्दैन। त्यसैले उहाँलाई हामी धन्यवाद दिँदै प्रार्थना गर्छौँ। त्यसैले आत्मामा प्रार्थना गर भन्दाखेरि हामी चाहिँ उहाँमा भरोसा गरौँ प्रार्थना गर्दाखेरि पनि, अनि उहाँको हातमा छोड्दिउँ होइन, अनि उहाँले चाहिँ अनि हामी चाहिँ हृदयदेखि वचन अनुसार हामीले जे जानेछौँ सबभन्दा सक्दो हामीले गर्ने होइन, अनि हामी सिक्दै जान्छौँ। अनि यसरी चाहिँ पवित्र आत्मा आउनु भएको छ है। अब हामी एउटा खण्ड रोमी आठमा फर्केर जानेछौँ, अनि म त्यहाँ रोक्नुपर्ने हुन्छ। अब रोमी आठ अध्यायमा चाहिँ सत्ताइस पदसम्म पढ्यौँ भने अब सत्ताइस पछि के आउँछ, अठाइस आउँछ। ओहो, रोमी आठको अठाइस, त्यो त हामीले त धेरैचोटि हामीले एकण्ठ गरेको पद है, भनेपछि यहाँ जोडिन्छ हेर्नुहोस् है। अब यो पद पवित्र आत्माले यस्तो सक्रिय रूपमा काम गरिरहेको हुनाले है सबै कुरा मिलेर हाम्रो लागि भलाइ हुन्छ। अब हेर्नुहोस् है अठाइस पद, अनि हामी जान्दछौ परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेर भलाइ नै उत्पन्न गर्दछन् उनीहरूका निम्ति जो उहाँकै मन साय अनुसार बोलाइएका छन्। अनि कस्तो भलाइ हाम्रो लागि परमेश्वरले सबै कुरा मिलाएर गर्दै हुनुहुन्छ भने 29 पद भनेछ, हामीलाई चाहिँ उहाँको पुत्र येशू जस्तै बनाउने काम गरिरहनु भएको छ। अनि यो भनेको चाहिँ हाम्रो बाहिरी कुरा गरे होइन, हाम्रो बाहिरी त पछि मात्र हुन्छ, जब प्रभु येशू आउनुहुन्छ त्यो बेला चाहिँ हामी उहाँ जस्तै हुनेछौँ। तर त्यो पनि फेरि हेर्दाखेरि त्यो भन्न खोजेन, तर भन्न खोजेको चाहिँ उहाँ जस्तै सोच्ने, जब दुईजना व्यक्तिले एउटै कुरा सोच्छ नि उनीहरू उस्तै भन्न मिल्छ। हेर्दाखेरि एउटा चाहिँ 10 फुट अल्गो होला, अर्को चाहिँ 3 फुटको पुड्के होला होइन, तर उनीहरूले मन एउटै कुरा सोच्छ होइन, एउटै कुरालाई गलत भन्छ, एउटै कुरालाई ठिक भन्छ, एउटै कुरालाई मन पराउँछ, एउटै कुरालाई घृणा गर्छ भने उनीहरू चाहिँ उस्तै भन्न मिल्छ, मिल्दैन है, एकदम एक मनको होइन, एकदम मिल्ने। अब परमेश्वरले चाहिँ हामीलाई त्यस्तो बनाउन चाहनुहुन्छ, ख्रिस्ट जस्तै उहाँको पुत्र जस्तै सोच्ने, न्याय गर्ने, मन पराउने, घृणा गर्ने, सबै कुरा मिल्ने, इच्छा भावना सोचाइ विचार उद्देश्य सबै है। 29 पद, किनभने जसलाई उहाँले पहिले नै जान्नु भएको थियो। अनि यो कस्तो कुरा गरेको भने हामी विश्वासीहरूको कुरा गरेको, विश्वासीहरूलाई त परमेश्वरले पहिले जान्नु भएको थियो, पहिले संसार उत्पत्ति हुनुभन्दा अगाडि नै उहाँले हामीलाई जान्नुहुन्थ्यो। अब यो चाहिँ रहस्य हाम्रो लागि, परमेश्वरलाई हिजो आज भोलि नै छैन, एकैचोटि अनि विशेष गरी उहाँको सन्तानहरूलाई जान्नु भएको थियो। अनि एउटा उद्देश्य उहाँले ठहराउनु भयो, त्यो के भने उनीहरू चाहिँ आफ्नै पुत्रको रूपमा ढालिउन् भनेर उहाँले उनीहरूलाई पहिले नै ठहराउनु पनि भयो। यहाँ चाहिँ के भनेको छ भने परमेश्वरले उहाँका चुनिएकाहरूलाई पहिलेदेखि चिन्नुहुन्थ्यो, जान्नुहुन्थ्यो, र चुनिएकाहरू चाहिँ ख्रिस्ट जस्तै हुनुपर्नेछ र ख्रिस्ट जस्तै म बनाउने छु भनेर चाहिँ उहाँले योजना बनाउनु भएको थियो। त्यो चाहिँ हामीले घरिघरि याद गर्नुपर्छ, परमेश्वरको योजना चाहिँ उहिलेदेखिको बदलिएको छैन, त्यो चाहिँ हामीलाई ख्रिस्ट जस्तै बनाउनु हो। यसैले कि उहाँ चाहिँ अनेकौं भाइहरूका बीचमा जेठा हो उन, प्रभु येशूलाई यहाँ चाहिँ जेठो भनेको छ, किन उहाँ मानिस बन्नुभयो नि है, अनि हामी चाहिँ भाइहरू भनेको छ, त्यसरी पनि भनेको छ परमेश्वर पिताको सामु उहाँ जेठो, हामी चाहिँ भाइहरू। 30 पद,
अन्तिम पदमा अनि जसलाई उहाँले पहिले ठहराउनु भयो भनेको मतलब हामीलाई चाहिँ उहाँले उहिलेदेखि नै एउटा उद्देश्यको लागि उहाँले चाहिँ निर्णय गर्नुभयो त्यो के भने हामीलाई आफ्नो पुत्र जस्तै बनाउने उहाँले निर्णय गर्नुभयो अनि त्यो चाहिँ अब क्रमिक रूपमा समय कालमा हेर्दाखेरि चाहिँ त्यो त एकैचोटि हुने कुरा होइन रहेछ पहिला चाहिँ उहाँले बोलाउनु पर्यो हामीलाई है यहाँ भनेछ उनीहरूलाई उहाँले बोलाउनु पनि भयो सुसमाचारद्वारा चाहिँ प्रभुले मलाई बोलाउनु भएको भनेर हामीले सुन्यौं म पापीहरूलाई पश्चातापको निम्ति बोलाउन आएको हुँ प्रभु येशूले भन्नुभयो म कहाँ आओ भनेर प्रभु येशूले भन्नुभयो उहाँले बोलाउनु भयो है अनि अब एउटा कुरा है उहाँले बोलाउनु भयो है तर बोलाउने त सबैलाई बोलाइन्छ होइन त किनभने सुसमाचार चाहिँ सबै प्राणीहरूको लागि हो सबै प्राणीहरूलाई प्रचार गर भनिएको छ बोलाउन चाहिँ सबैलाई बोलाइन्छ है तर म चाहिँ बोलाइएको हुँ भनेर कसले थाहा पाउँछ विश्वास गर्नेले मात्र थाहा पाउँदो रहेछ है यसको मतलब जबसम्म हामीले विश्वास गरेका हुँदैन नि तबसम्म चाहिँ म चाहिँ चुनिएको हुँ भनेर थाहा हुँदैन जब हामी विश्वास गर्छौँ ए मलाई त उहिलेदेखि चुन्नु भएको रहेछ त्यसैले परमेश्वरले चाहिँ उहिलेदेखि हो होइन हामीले चाहिँ विश्वास नगरेसम्म हामीलाई थाहा हुँदैन त्यसैले गर्दाखेरि चाहिँ के अरे यो कुरा हामीले हाम्रो दिमागले चाहिँ अलिक भ्याउन नसक्ने कुरा हो सुन्नु भएको भन्ने कुरा होइन तर के याद गरौँ भने के अरे कोही कोही चाहिँ नष्ट होस् भनेर उहाँले चुन्नु भएको छैन है त्यो चाहिँ कहीँ पनि लेखा छैन बाइबल कोही कोहीले चाहिँ त्यस्तो सिकाउँछन् कोही कोही चाहिँ मुक्ति पाओस् भनेर चुन्नु भयो कोही कोही चाहिँ नष्ट होस् भनेर चुन्नु भयो त्यो चाहिँ होइन ख्रिस्टमा सबै नै चुनिएका हुन्छन् ख्रिस्टले सबैको लागि मर्नु भएको तर जो जो विश्वास गर्छन् उनीहरूले मात्र म चाहिँ ख्रिस्टमा चुनिएको हुँ भनेर थाहा पाउँछन् अब यो बुझ्नलाई मैले एउटा भनौ न ल यहाँ एउटा ढोका छ नि त अनि यो के भनौँ भने यो ढोकाभन्दा बाहिर चाहिँ विश्वास नगर्नेहरू छ सोधौँ एकछिन विचार गर यहाँ ढोकाभित्र चाहिँ विश्वास गरिएकाहरू ल एकछिन म चाहिँ म अविश्वासी भन्छु एकचोटि यहाँ त्यसो जानुहुन्छ एकछिन भित्रले बाहिर भनौँ बाहिर भन्दा खोज्छ ल म चाहिँ एकछिन ल है म चाहिँ अविश्वासी भएन अनि मैले चाहिँ सुसमाचार सुने है अनि यहाँ चाहिँ यो पर्दा भनौँ यो ढोकामा चाहिँ के लेखिएको रहेछ भने यहाँ लेखिया छ है हे सबै परिश्रम गर्नेहरू भारीले दबिएकाहरू म कहाँ आऊ बोलाउँदैछ म पापीहरूलाई पश्चातापको निम्ति बोलाउन आएको हुँ भने म चाहिँ आउने कि नआउने मैले निर्णय गर्नु पर्यो होइन त कता हुनुहुन्छ मनमा है मैले निर्णय गर्नु पर्यो म चाहिँ अब अनि मैले चाहिँ ल निर्णय गरेँ भनेको म चाहिँ होइन विश्वास गरेँ भनेपछि चाहिँ म चाहिँ यो ढोकाबाट छिरेँ अब त्यति गाह्रो रहन्छ विश्वास गर्नलाई ढोकाबाट छिरेँ अब ढोकाबाट छिर्ने बित्तिकै है के जस्तो भने यहाँ त अर्को कुरा लेखेको रहेछ संसारको उत्पत्तिभन्दा अगाडि नै ख्रिस्टमा चुनिएको भनेको रहेछ तर यहाँ भित्र आएपछि मात्रै थाहा पाएको छ बाहिर त आऊ भन्दैछ भित्र आएपछि त मलाई त उहिलेदेखि चुन्नु भएको रहेछ त्यसैले परमेश्वर चाहिँ सार्वभौम हुनुहुन्छ उहाँको योजना चाहिँ अपार छ है तर हामीले चाहिँ विश्वास गरेपछि मात्र हामीलाई चाहिँ यो थाहा हुन्छ है त्यसैले विश्वास गर्नुपर्छ है हाम्रो काम त्यही हो हामी अनि त्यसपछि यहाँ भनेको छ जसलाई उहाँले बोलाउनु भयो है बोलायो अनि म भित्र होइन उनीहरूलाई धर्मी पनि ठहराउनु भयो त्यसैले जो जो यो बोलाइएकाहरू चाहिँ जो साँच्चै आउँछन् उनीहरू चाहिँ धर्मी ठहरिन्छन् यसको मतलब चाहिँ हामीसँग जुन धार्मिकता नै थिएन परमेश्वरको सामु हामी लायक हुन सक्ने हामीलाई आफूलाई लायक बनाउने हामीसँग लुगा नै थिएन तर अब चाहिँ ख्रिस्ट येशूको धार्मिकता हामीले पाएका छौँ त्यसैले परमेश्वरले तपाईँलाई हेर्नुहुँदाखेरि चाहिँ त्यहाँ बाहिर देख्नुहुन्न यहाँभित्र देख्नुहुन्छ ख्रिस्टभित्र उहाँको धार्मिकताले ढाकिएको अनि उहाँले हामीलाई धर्मी ठहराइसक्नु भयो त्यसैले कहिले पनि हामी प्रार्थनामा चाहिँ धर्मी ठहरिन खोजिरहनु हुँदैन हामी प्रार्थनामा धर्मी ठहरिन खोजिरहेछौँ भने त हामी त बाहिर छौँ है अनि हामी चाहिँ प्रभुलाई त धन्यवाद दिनुपर्छ कि तपाईँले मलाई धर्मी ठहराउनु भयो म नालायकलाई ख्रिस्टकै धार्मिकता मेरो खातामा हालिदिनु भयो मेरो अधर्म चाहिँ उहाँको खाता क्रुसमा उहाँले बोक्नु भयो धन्यवाद छ भन्ने अर्को कुरा त्यसैले उहाँले ठहराउनु भयो, बोलाउनु भयो, धर्मी ठहराउनु भयो, अनि त्यसपछि के अरे अनि जसलाई उहाँले धर्मी ठहराउनु भयो उनीहरूलाई उहाँले महिमा पनि दिनुभयो। यो महिमा भन्ने कुरा त हामीले पाउन बाँकी नै छ, तर परमेश्वरको हिसाबमा चाहिँ हामीले दिइसक्यौँ भन्नुभएको छ, खालि हामीले चाहिँ अनुभव गर्न पाएछैन। किनभने आदमबाट पाएकै शरीरमा छौं, श्राप पाएकै संसारमा छौं, तर परमेश्वरको हिसाब किताबमा चाहिँ ख्रिस्टमा हामीलाई महिमा दिइसक्नु भयो। अनुभवमा चाहिँ जुन दिन प्रभु आउनुहुन्छ त्यही दिन चाहिँ हामी महिमामा प्रकट हुनेछौ। त्यसैले देख्नुभयो है, पवित्र आत्मा हामी प्रभुका नपुगुन्जेलसम्म हामीसँग बस्नुहुन्छ, उहाँले हामीलाई चाहिँ महिमा करण नभएसम्म उहाँ चाहिँ हामीसँग हुनुहुन्छ सदाय सधैँ सधैँको लागि। हुन्छ त, अब के अरे हामीले अध्ययन आज गरेको विषय चाहिँ पवित्र आत्मा म गएपछि आउनुहुन्छ भनेर प्रभु येशूले भन्नुभएको थियो। अब हामीले बुझ्नुपर्ने कुरा चाहिँ उहाँ आइसक्नु भयो, अनि मैले चाहिँ अहिले चाहिँ के बताएँ भने अलिकति चाहिँ विश्वासीको लागि के गर्नुहुन्छ पवित्र आत्माले अलिकति अध्ययन गर्यो, अनि प्रभुको इच्छामा चाहिँ अर्को पाली चाहिँ हामीले के अध्ययन गर्नेछौँ भने पवित्र आत्माको काम हामीलाई सहायता गर्नु हो एकातिर, भने चाहिँ संसारलाई चाहिँ कायल पार्न, संसारलाई चाहिँ कायल पार्नुहुन्छ भनेर एकचोटि म पढिदिन्छु है, योहन्ना 16 7 पददेखि, तापनि म तिमीहरूलाई सत्य कुरा भन्दछु, म गएकोमा नै तिमीहरूलाई फाइदा छ, किनकि म गइन भने शान्तिदाता भनेको पवित्र आत्मा तिमीहरू कहाँ आउनुहुने छैन, तर म गए भने म उहाँलाई तिमीहरू कहाँ पठाउनेछु, अनि जब उहाँ आउनुहुन्छ तब उहाँले संसारलाई पापको विषयमा, धार्मिकताको विषयमा र न्यायको विषयमा कायल पार्नुहुन्छ। त्यसैले पवित्र आत्माको दुईतिर काम रहेछ, एकतिर चाहिँ विश्वासीहरूलाई सहायता गर्नु अनि विभिन्न कुरा छ त्यसमा, संसारलाई चाहिँ कायल पार्नु रहेछ, अनि कायल पार्नु भनेको उनीहरूको दोष देखाइदिनु ताकि उनीहरू पश्चाताप गरोस् भनेर, उनीहरूले सुसमाचार विश्वास गरोस् भनेर, अनि त्यसैले यो चाहिँ पवित्र आत्माको काम हो। हुन्छ, अब यहीँ रोकौँ।